السلام علیکم ورحمۃ اللہ وبرکاتہ مائی ڈیئر برادرز اینڈ سسٹرز، فلسطین میں جو حالات ہیں اس وقت کیسے چل رہے ہیں، اس کے بارے میں ہم لوگ کیا کچھ کر سکتے ہیں؟ بہت سے لوگوں نے اس کے بارے میں سوال پوچھا کہ جی ہم ایز یوتھ، خاص طور پہ وہ لوگ جو کہ پاکستان میں اور انڈیا میں ہیں، ہم لوگ یہاں بیٹھے ہوئے کیا کر سکتے ہیں اپنے فلسطینی بہن بھائیوں کے لیے، اور اس کے ساتھ ساتھ کچھ ایسی چیزیں دیکھنے کو مل رہی ہیں جو بڑی ہی پریشان کن ہیں۔ مثال کے طور پہ کچھ ڈانس پارٹیز، کانسرٹس ارینج کیے جا رہے ہیں فلسطینیوں کی امداد کے لیے۔ آپ کو شاید لگ رہا ہوگا میں مذاق کر رہا ہوں، لیکن یہ بالکل مذاق نہیں ہے، یہ حقیقت ہے۔ آج اس کے بارے میں اور بہت کچھ ڈسکس کریں گے۔ کیو دی انٹرو۔ بسم اللہ، الحمدللہ، والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحابہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ مائی ڈیئر برادرز سسٹرز، اینڈ ویلکم ٹو اندر ایپیسوڈ آف ایم ڈبلیو اے، دیٹس مولوی ود این ایٹیٹیوڈ، ود می راجہ ضیاء الحق۔ اور سب سے پہلے میں اپنے گیسٹ کا آج تعارف کراتا چلوں، پھر ہم ٹاپک کی طرف آتے ہیں۔ میرے سامنے موجود ہیں ہمارے پیارے بھائی دانیال عبداللہ، جو کہ آج کل بڑے متحرک ہوئے ہیں غزہ کے لیے، بہت ساری کیمپینز کر رہے ہیں۔ دانیال بھائی، کیسے ہیں آپ؟
اللہ کا شکر ہے بھائی، آپ خیریت ہیں؟
بالکل ٹھیک ٹھاک، ان شاء اللہ آپ سے بھی اپڈیٹ رہتے ہیں۔ کیا پلان چل رہا ہے؟ کچھ سنا ہے کوئی ملین مارچ کا موڈ بن رہا ہے آپ کا، وہ بھی بتائیے گا۔ ساتھ میرے موجود ہیں جی خرم الوی، ہمارے شو کی زینت بڑے بڑے عرصے کے بعد۔ خرم بھائی کیسے ہیں؟
الحمد للہ جی، آپ سنائیں؟ ٹھیک ہے،
گڈ گڈ الحمد للہ۔ اور ساتھ ہی علی ای ولاگز مشہور زمانہ موجود ہیں۔ علی بھائی کیسے ہیں؟
الحمدللہ، آپ کیسے ہیں؟
میں تو ٹھیک ہوں۔ سنا ہے کوئی آپ بہت سارا دن کچھ آج ایکٹنگ کر رہے تھے، آپ کسی اور فیلڈ کو تو نہیں چوز کر لیا کہیں خدا نخواستہ؟
نہیں نہیں، بالکل بھی نہیں۔ ہم آپ کو معلوم ہی ہے کہ ونڈز آف چینج ٹور آ رہا ہے ہمارا، تو اس کے لیے ہمیشہ ہی ہماری کوشش ہوتی ہے کہ اس کا جو پرومو ہے، جو بھی اس کی میڈیا کے حوالے سے چیز ہے، وہ پہلے سے بہتر ہو اور زیادہ اسپریڈ کر سکیں اس کو۔ تو واز جسٹ پریپیئرنگ فور دیٹ۔
صحیح۔ تو گائز، ابھی آپ نے بات سن لی ہے، تو فرسٹ ٹائم آئی تھنک یہ خبر بریک ہو رہی ہے شو کے اوپر، تو میں اس کو بتاتا چلوں۔ ونڈز آف چینج ٹور، آپ میں سے بہت سے لوگوں نے میسیجز کر کے پوچھا کہ جی کب اسٹارٹ ہو رہا ہے، اس سال ہو رہا ہے یا نہیں ہو رہا۔ تو ان شاء اللہ آپ کو بتاتا چلوں کہ راؤنڈ اباؤٹ مڈ نومبر آن ورڈز ونڈز آف چینج ٹور جو ہے وہ آپ کے شہر میں آ رہا ہوگا، اور اس کی جو کیمپینز ہیں وہ جاری ہیں۔ اس کا ویڈیو پرومو آپ کو پتہ ہی ہے، ہر سال ہم لوگ شوٹ کرتے ہیں ذرا ڈرامیٹک سا، تو وہ بھی ان شاء اللہ اس کے لیے اسٹے ٹیون فار دیٹ۔ تو میں نے کہا چلیں وہ پلگ ان کر دیں۔ ایک دو پلگ ان زور میں کرتا چلوں کہ الحمد للہ اس ونڈز آف چینج ٹور میں آپ لوگ اپنے اسکولس، کالجز، یونیورسٹیز میں ہمارے جتنے بھی یوتھ کلب کے اسپیکرز ہیں ان کو بک کروا سکتے ہیں۔ سو اس کے لیے جب لنک شیئر ہوگا تو فوراً سے پہلے آپ لوگوں نے وہاں پہ جانا ہے اور جا کے اپنے انسٹیٹیوٹ کا نام ڈالنا ہے، اینڈ ان شاء اللہ وی ول ڈو آر لیول بیسٹ کہ ہم میں سے کوئی نہ کوئی اسپیکرز کشمیر سے لے کے کراچی تک کا یہ ٹور ہوتا ہے، اور اس میں ہم لوگ ہنڈریڈز اینڈ ہنڈریڈز اینڈ ہنڈریڈز آف اسکولس، کالجز، یونیورسٹیز کور کرتے ہیں۔ تو پہلے آؤ پہلے پاؤ والی بات ہوتی ہے، دیر آر نو چارجز، کوئی چارجز وغیرہ اس کے نہیں ہوتے، ایبسلیوٹلی ایوری تھنگ از فری، بٹ جسٹ یہ ہوتا ہے کہ آپ نے سلاٹ بک کرنا ہے، اینڈ ان شاء اللہ وی ول بی دیئر ایٹ یور اسکول، کالج اور یونیورسٹی۔ اس کے ساتھ ساتھ ایک اور پلگ ان کرتا چلوں کہ میرا جو اسپیک اپ کا کورس ہے وہ بھی اب لانچ ہو چکا ہے اسلام آباد میں، تو اٹس آلریڈی آن گوئنگ۔ نیکسٹ ویک جو ہے، جو کہ آپ کا 3rd ٹو 5th نومبر والا ویک آ رہا ہے، اس میں یہ لاہور میں ہوگا۔ تو اگر آپ لاہور سے آپ کا تعلق ہے اور آپ نے ابھی تک رجسٹر نہیں کرایا تو ضرور اس کے لیے رجسٹر کرا لیں، لنک ابھی آپ کو یہاں پہ اسکرین پہ نظر آ رہا ہوگا۔ اور اس کے ساتھ ساتھ کراچی والے جو ہیں وہ انشاءاللہ 10 سے لے کے 12 نومبر تک انشاءاللہ یہ اسپیک اپ کا کورس جو ہے کراچی میں ہوگا، تو کراچی کے عوام یہ سن لیں، اور اگر آپ نے ابھی تک رجسٹر نہیں کرایا تو آپ بھی کرا سکتے ہیں بائی فالوئنگ دا لنک رائٹ ہیئر۔ گائز، میں اسٹریٹ وے، آج میں تھوڑا سا اپنا پروٹوکال توڑتے ہوئے اسٹریٹ وے پہلے سیگمنٹ کی طرف جا رہا ہوں، وچ از بک آف دا ویک سیگمنٹ۔ سو بک آف دا ویک سیگمنٹ میں آج جو ہم کتاب جس کے بارے میں بات کر رہے ہیں وہ ہمارے ٹاپک سے ریلیٹڈ ہے، اس کا نام ہے دا 100 Years War on Palestine بائی راشد خالدی۔ یہ ایک پیلسٹینین آتھر ہے اور بہت زیادہ اکلیمڈ کتاب ہے، یہ بہت امیزنگ اس کو ریویوز بھی ملے ہیں، اور انہوں نے ایک پراپر کانٹیکسٹ دیا ہے یہ جو انٹائر پیلسٹینین کانفلکٹ تھا اس کے بارے میں۔ تو جو لوگ سوال کر رہے تھے کہ جی ہمیں اس کی تاریخ کا کیسے پتہ چلے گا، ہاؤ ڈو وی نو دی انسینسرڈ ٹروتھ، بیکاز آپ کو پتہ ہی ہوگا کہ اس وقت بہت سارے سوشل میڈیا پلیٹفارمس بلاک ہو رہے ہیں، بین ہو رہے ہیں، تو ہمیں کیسے پتہ چلے گا کہ آخر اس کی اصل ہسٹری کیا ہے؟ تو دس از اے ویری ویری اسینشل بک ٹو ہیو اگر آپ اس پیلسٹینین کانفلکٹ کے بارے میں جاننا چاہتے ہیں اور اس کی تاریخ کو خاص طور پہ پڑھنا چاہتے ہیں۔ تو یہ کتاب ہے جی دا 100 Years War on Palestine بائی راشد خالدی۔ تو اسی کے ساتھ میں آگے اپنی بات کو بڑھاؤں گا کہ لاسٹ ویک ہم لوگوں نے ایک بائک ریلی کی اور بائک ریلی ہم لوگوں نے اسلام آباد میں کی, راولپنڈی کے اسلام آباد کے جتنے بھی موٹر سائیکل انتھوزیسٹ تھے ان کو بھی انوائٹ کیا, اور اس کے علاوہ جو ونٹیج کار اونرز ہیں ان کو بھی انوائٹ کیا. اچھا آئی سو کہ الحمد للہ بہت سے لوگوں نے اس کو اپریشیٹ بھی کیا کہ ماشاء اللہ یو نو ایک ایسے طبقے کو آپ نے ریلی کی ہے جو عام طور پہ شاید موبلائز نہیں ہوتے. اٹس ویری ایزی ٹو اسٹے ان یور کمفرٹ زون, اٹس ویری ایزی ٹو یو نو کنٹینیو آن جیسے لائف جا رہی ہے, لیکن لوگوں کو اپنے گھروں سے نکالنا اور کسی ایک کاز پر ریلی کرنا یہ بڑا مشکل کام ہوتا ہے. تو الحمدللہ ہمارا جو آبجیکٹیو تھا اس میں انٹینشن یہ تھا, جو ہارلی اونرز گروپ ہے کیپٹل چیپٹر ان کا بہت بڑا انیشیٹو تھا, اس کے علاوہ یہاں پہ رائڈ آن ہے راولپنڈی میں, اسلام آباد میں, ایکچولی گلبرگ گرینز میں, اور باقی ہم لوگوں نے پیچھے سے سپورٹ وغیرہ ان کو دی. آبجیکٹیو یہ تھا کہ جتنے بھی ہمارے موٹر سائیکل انتھوزیسٹ ہیں اور ونٹیج کار اونرز ہیں جو ماشاء اللہ صاحب استطاعت لوگ ہوتے ہیں, ان کو انکریج کیا جائے کہ وہ اللہ کی راہ میں اس نوبل کاز کے لیے کچھ فنڈ ریزنگ کریں. اور لیکن کچھ لوگوں نے اس پہ اعتراض بھی کیا, انہوں نے کہا کہ جی دیکھیں غزہ میں سب کچھ ہو رہا ہے, آپ لوگ موٹر سائیکل چلا کے کیا کر لیں گے. تو علی بھائی آپ بھی اس ریلی میں شریک تھے, آپ ماشاء اللہ ایڈونچر بائکس کا جو گروپ تھا اس کی قیادت کر رہے تھے, تو کیا جواب آپ دیتے ہیں کیونکہ آپ سے پوچھتا ہے کہ یار آپ موٹر سائیکل چلا رہے ہیں تو کیا اس کا فائدہ ہو رہا ہے؟
میں اگر آپ کو سمجھوں نا تو میں تو خود ذرا اسکیپٹیکل ہوتا ہوں ایسی چیزوں کے بارے میں کہ ایک سینسیٹیو ایشو ہے, اس پہ اگر آپ رائڈ صرف کرتے ہیں کیونکہ یوزلی ایسا ہوتا ہے کہ ہوتا رہا ہے پاسٹ میں کہ لوگ رائڈس کرتے ہیں فار دا سیک آف رائڈس, اور وہ ایگزیبیشن بن جاتا ہے بجائے اس کے کہ وہ کوئی موومنٹ ہو جس پہ کوئی کاز ہو. جیسا کہ ایسے ایونٹس پہ اکثر آپ کو دیکھنے کو ملتا ہے اگر یہ کنٹرولڈ نہ ہو تو یہ چیز اسی طرف چلی جاتی ہے کہ لوگ جو ہیں وہ بائکس دیکھ رہے ہیں, ونٹیج کارز دیکھ رہے ہیں, ان کے ساتھ پکچرز بنوا رہے ہیں, پھر کسی نے خدا نہ خواستہ اگر گانے لگا لیے ہیں یو نو فاسٹ اینڈ فیوریس اور یہ وہ, تو وہ پھر کاز تو کہیں رہ گیا پیچھے.
صحیح کہہ رہے ہیں.
تو اس لیے بڑا ضروری ہے کہ کنٹرول کیا جائے, لوگوں کو بتایا جائے کہ یہ کاز کس کے لیے آپ اکٹھے ہوئے ہیں, اور آبجیکٹیو جو ہے نا بڑا کلیئر ہونا چاہیے. آئی واز ہیپی اباؤٹ دس کہ یہ جو ایونٹ ہمارا الحمد للہ ہمارا تھا, اس کا آبجیکٹیو بڑا کلیئر تھا اور انوائرمنٹ بھی کافی کنٹرول رہا اوور آل, اور اس میں کاز جو ہے ہمارے سامنے تھا, ہم نے فنڈ ریزنگ اس میں کی, لوگوں کو اس چیز کے بارے میں بتایا. آپ کا لیکچر ہوا اتنا زبردست ماشاء اللہ, جس میں لوگوں کو امپورٹنس کا بتایا کہ رول کے بارے میں بتایا کہ ایک عام مسلمان کا جو ہے وہ کیا رول ہونا چاہیے. تو لوگوں کی جو یہ شکایت ہوتی ہے وہ اس وجہ سے ہوتی ہے کیونکہ اکثر ایسا ہوتا ہے, پاسٹ میں ایسا ہوا بھی ہے کہ فار دا سیک آف ڈوئنگ پیپل ڈو اسٹاف, جیسا کہ ابھی آپ نے شروع میں وہ بتایا بھی کہ کانسرٹ جو ہے وہ لوگ ارینج کر رہے ہیں, اس پہ آپ بات بھی کریں گے. تو ایسی چیزیں ہوتی ہیں, اسی وجہ سے لوگوں کے دلوں میں شاید یہ باتیں آتی ہیں, ذہن میں خیال آتا ہے کہ یار واٹ آر یو ڈوئنگ, آپ تو اپنے فن کے لیے کرنا چاہ رہے ہو اور اس کو ایک ایڈورٹائزمنٹ کے لیے موقع آپ تلاش کر.
آئی تھنک وہ ایک یہ ہوتا ہے نا کہ لوگ ایسے اگر چیز کے اوپر جس طرح آپ نے کہا کہ جی ون ویلنگ ہو رہی ہوتی ہے اور ہلڑ بازی ہے, آپ مطلب وہ غزہ کے لوگوں کو بھول گئے اور آپ اپنے شغل میلے میں لگے ہوئے. لیکن الحمد للہ مجھے اس بات کی بھی خوشی تھی کہ ہم لوگوں نے ایک ایسے کراؤڈ کو ٹیپ ان کیا ہے جو کہ ماشاء اللہ صاحب استطاعت ہیں, جو واقعی میں دے سکتے ہیں, دے کین, اگر وہ ہیوی بائکس افورڈ کر سکتے ہیں, اگر وہ ونٹیج کارز افورڈ کر سکتے ہیں, تو ظاہری بات ہے وہ پھر غزہ کے لیے بھی اپنے مال میں سے خرچ کر سکتے ہیں تاکہ ان کی ایڈ ہو سکے. تو یہ رائٹ مارکیٹ ہے جس کو آپ ٹیپ کر رہے ہو, نمبر ون. نمبر ٹو یہ کہ دیکھیں جہاں پہ بہت سارے ماشاء اللہ لوگ صاحب استطاعت ہوتے ہیں لیکن ان کو نا مسئلے کا پتہ ہی نہیں ہوتا, یعنی دے ڈونٹ انڈرسٹینڈ, کیونکہ مین اسٹریم سی این این لگائیں گے, بی بی سی لگائیں گے, تو اس پہ تو آپ کو وہی جو فلٹرڈ کانٹینٹ مل رہا ہے نا, جو آپ کو ایک بڑا ہی ان کا نیریٹو مل رہا ہے, جہاں پہ پرو اسرائیلی کانٹینٹ آ رہا ہے سارا کچھ, ان کو وہ مل رہا ہوتا ہے. تو جب ایسا کوئی ایونٹ ہوتا ہے تو یہ ہمارے لیے ایک اپرچونیٹی ہوتی ہے کہ جہاں پہ آپ اویئرنیس کریٹ کریں اور آپ دو ٹوک ہو کے بتائیں, کلیئرلی واضح طور پر بتائیں کہ گائز مسئلہ کیا ہے, مسئلہ یعنی غزہ میں کیا ہو رہا ہے اور ہم اس کے لیے کیا کر سکتے ہیں.
اس چیز کا اندازہ اس چیز سے بھی ہوتا ہے کہ ایک ایونٹ ریسنٹلی تھا, اس میں ایک بندے نے سوال پوچھا کہ یہ جو جنگ ہے یہ کنٹریز کی جنگ ہے, ہمارے لیے مسجد اقصی کی کیا ویلیو ہے, پتہ نہیں مسجد اقصی کو کیوں لاتے ہیں. تو اٹ شوز دی جنرل اگنورنس آن پارٹ آف آور پبلک کہ ہمیں پتہ ہی نہیں ہے کہ یہ جنگ جو ہے اس کا کانٹیکسٹ کیا ہے.
بالکل,
تو یو آر رائٹ کہ وہ لوگوں کو بتانے کی ضرورت ہے, بہت سارے لوگوں کو نہیں پتا.
سو ایک چیز میں یہ کہوں گا کہ جس طرح بھی ہم نے ایک بک کی بات کی لاسٹ ٹائم, ہم نے کور بک کور کی تھی جو کہ اسرائیلی لابی اینڈ یو ایس فارن پالیسی کے ریلیٹڈ کتاب تھی. تو اصل میں نا یہ لوگ چونکہ ایک سوشل میڈیا کا دور ہے, لوگ بہت ساری اور چیزوں میں انوالوڈ ہوتے ہیں, تو یو نو اپنے گھر کے کانفلکٹ کا نہیں پتہ ہوتا تو دوسرے کے کانفلکٹ کا کیا پتہ ہوگا آپ کو. تو بیکاز آف دیٹ جنرل اگنورنس لوگ اس طرح کی حرکت کرتے ہیں. خرم آپ سے میں پوچھوں گا کہ بہت ساری میں دیکھ رہا ہوں کہ ہمارے اندر تو شاید اتنی اویئرنیس ابھی آہستہ آہستہ بڑھ رہی ہے, بٹ آئی ہیو سین سم اسپورٹس پرسنالٹیز اینڈ سم فٹ بال ٹیمز آلسو چیمپئننگ یو نو دا کاز آف غزہ. تو اس کے بارے میں اگر کچھ آپ شیئر کریں کہ کوئی ایسے اسپورٹس پرسنالٹیز یا ٹیمز جو کہ آگے بڑھ رہی ہیں, اور عام طور پہ ویسے تو کہتے ہیں کہ جی پالیٹکس کو فٹ بال سے باہر رکھیں, بٹ خود جب ان کا اپنا ایجنڈا ہوتا ہے تو وہ پرائڈ فلیگس بھی بنوا دیتے ہیں اور سب کچھ کر دیتے ہیں.
یہ ضیاء بھی بالکل صحیح کہہ رہے ہیں, اور انفیکٹ یہ بڑا کنٹروورشل چیز ہے اسپیشلی اسپورٹس اس میں, کہ اب یوکرین وار تھی تو اس کو پریمیئر لیگ یا جتنی بھی لیگ اسپورٹس لیگ تھی انہوں نے اوپنلی یوکرین کو سپورٹ کیا. انفیکٹ یوکرین کے فلیگز اسکور کارڈ کے ساتھ اور میچز سے پہلے اسٹیڈیمز میں ان کے یوکرین کے جھنڈے باقاعدہ دیے جا رہے تھے. اور اگر آرسنل کا پلیئر تھا اس نے ویگر مسلمس کے بارے میں یا فلسطین کے بارے میں بات کریں تو اس کو فوری طور پہ روک دیا جاتا ہے. لیکن مجھے خوشی ہوئی کہ اس دفعہ ایون جیسے محمد صلاح جو ہے از اے بگ وائس, مطلب ہی ہیز اے ہیوج فالوئنگ ان ٹرم ان فٹ بال ورلڈ, تو اس نے بڑا کلیئر ایک میسیج دیا ہے ریلیٹڈ ٹو غزہ, اور کوئی ایس سچ اس پہ کوئی بیک لیش نہیں آیا. تو الحمد للہ یہ کہ کچھ پلیئرز ہیں.
اچھا فرینچ پلیئر بنزیما, میں نے سنا ہے کہ وہ فرینچ نیشنلٹی اس کی کینسل کرنے لگے تھے بیکاز ہی واز سیئنگ سم تھنگ اباؤٹ,
ایسی چیزیں ہیں کہ جنہوں نے بہت کلیئر کٹ اینٹی اسرائیل بات کی ہے نا, ان کے اوپر تھوڑا سا بیک لیش آتا ہے. اگر آپ خالی پرو غزہ کے یار زیادتی ہو رہی اس طریقے سے بات کریں نا تو اتنا زیادہ اس پہ نہیں کر رہے. لیکن یہ کہ اب وہ نیوز آئی تھی کہ اس نے کیا تھا, لیکن ہوگا کیا, وہ ویسی بنزیما جو ہے اس کی نیشنل اپنے جو فیڈریشن ان کے ساتھ بہت ہمیشہ سے مسئلے رہے ہیں. ہی واز پلینگ فار دا فرانس کی جو نیشنل ٹیم ہے فار آئی ڈونٹ نو 5-6 ایئرس کھیلا ہی نہیں تھا. ان کے آپس میں کانفلکٹس بہت سارے تھے, تو یہ تو چیز چلتی رہتی ہے. بٹ یہ کہ الحمد للہ میرا اوور آل جو ایٹ لیسٹ جو فٹ بال ونگ ورلڈ یا آگے پیچھے نوٹ ہے دیکھا کہ لوگوں میں اویئرنیس بہت زیادہ ہے کمپیئر ٹو پریویس ٹائمس. دے آر ناٹ گوئنگ ود دا مین اسٹریم نیریٹو. پرو پیلسٹینین ریلیز اور ٹویٹر وغیرہ پہ بھی آپ جائیں تو کافی آپ کو نظر آتا ہے کہ لوگوں کے اندر یہ کلیئرٹی ہے کہ اچھا یار یہ یو نو ایک ایجنڈا ہے. اینڈ آئی ڈونٹ نو مے بی اٹس دا پرو کووڈ تھنگ کہ لوگوں کی تھوڑی آنکھیں کھلی ہیں کہ یار ایوری تھنگ از ناٹ ایز بلیک اینڈ وائٹ. تو الحمد للہ دیٹس گڈ, اور آئی تھنک ہمارا کام بھی یہی ہے کہ ہم اویئرنیس کریٹ کرتے جائیں. جس طرح ابھی آپ نے ذکر کیا کہ یار اسپیشلی ان طبقوں میں جو مے بی اپنی روٹین لائف میں چلی جا رہے ہیں اینڈ دے فیل اچھا ہاں یار بڑا زیادتی ہوئی, بام گر گئے, تھوڑے لوگوں کی ڈیتھ ہو گئی, دیٹس اٹ. سو دے ٹیک اٹ ایز اے ٹریجڈی اور بس موو آن.
اچھا میں آپ کو ایک ویڈیو دکھاتا ہوں جو بات آپ کہہ رہے ہیں اس سے ریلیٹڈ ہم یہاں پہ اسکرین پہ لے کے آتے ہیں. لیٹ می جسٹ پلے دس ویڈیو فار یو اینڈ لسن ٹو دس.
وی اسٹینڈ ود اسرائیل,
وی اسٹینڈ ود اسرائیل,
وی اسٹینڈ ود اسرائیل. دی یونائیٹڈ کنگڈم اسٹینڈز ود اسرائیل
اینڈ دی سائٹ اسرائیل سٹیٹ.
إلى ربي وليس إلي سوى.
ہم یہ آپ دیکھیں کہ لیڈرز جو ہیں وہ کہہ رہے ہیں وی اسٹینڈ ود اسرائیل, اور عوام جو ہے وہ سڑکوں پہ ہے. تو واٹ ڈو دے مین بائی وی اسٹینڈ ود اسرائیل, رائٹ؟ سو
جسٹ دی لیڈرز,
یعنی آپ دیکھیں کہ جو ویسٹرن لیڈرز ہیں وہ سارے کہہ رہے ہیں کہ جی وی اسٹینڈ ود اسرائیل, اسٹینڈ ود اسرائیل, لیکن عوام انہیں کی عوام جو ہے وہ سڑکوں پہ نکلی ہوئی ہے اور وہ کہہ رہے ہیں وی ڈونٹ, ہم وی ایکچولی اسٹینڈ ود پیلسٹائن. سو کلیئر ڈفرینس آپ کو نظر آتا ہے دونوں میں. میری بہن ابھی انگلینڈ سے آئی ہیں تو مجھے انہوں نے ایک واقعہ بتایا. مجھے کہتی ہیں کہ ان کا بیٹا جس اسکول میں جاتا ہے تو انہوں نے کہا کہ اس کی جو سات کلاس میں ایک لڑکی پڑھتی ہے اینڈ دس از اسٹل سیکنڈری اسکول ہے, ٹھیک ہے؟ تو سیکنڈری اسکول میں وہ اس لڑکی نے آئی تھنک شی واز فرام پیلسٹائن, اس نے کیا کیا کہ اس نے جا کے نا ٹیچر کے ٹیبل کے اوپر پیلسٹینین فلیگ بنایا اور لکھا فری پیلسٹائن. تو جب ٹیچر آئی نا تو شی جسٹ کمپلیٹلی لاسٹ ہر مائنڈ اینڈ شی جسٹ وینٹ کریزی کہ ہو روٹ دس, اور یہ تم کون ہوتے ہو کہنے والے, دس از سو رانگ اینڈ سو بیڈ اینڈ یہ وہ. تو سب سے جب پوچھا کہ کس نے کیا تو بتا دیا لوگوں نے کہ جی اس نے کیا, اور اس نے کہا ہاں میں نے کیا. تو انہوں نے کہا وائی ڈیڈ یو ڈو اٹ, وائی آر یو برنگنگ پالیٹکس ان ٹو دا کلاس روم؟ تو اس لڑکی نے بڑا کمال جواب دیا. اس نے کہا کہ وی ڈنٹ ہیو اے پرابلم وین وی براٹ یوکرین ان ٹو دا کلاس روم. جب ہم لوگوں کو اسکول لیول پہ یوکرین کی سپورٹ میں کہا گیا تھا کہ جی آپ قصیدے لکھیں اور ایسے لکھیں اور فلاں کریں, تب تو پالیٹکس پہ کوئی, لیکن اب ہم پیلسٹائن کی بات کریں تو وائی ڈو وی ہیو سچ ڈبل اسٹینڈرڈ کہ یوکرین کے بارے میں رشیا کے خلاف ہم سارے ہو گئے لیکن اب جو ہے ہمیں نظر نہیں آتا. تو یہ جو ہے نا ویسٹرن ہپوکریسی, یہ اب ان کی عوام کو بھی نظر آ رہی ہے. اور اینڈ اٹس ناٹ لائک ناؤ, اٹس ناٹ لائک اے مسلم ایشو, اٹس لائک اے ہیومینیٹیرین کرائسس. اور جو لوگ بھی انسانیت کے ساتھ ہے نا ان کو نظر آ رہا ہے, وہ میں اکثر کہتا ہوں کہ کسی اندھے کو بھی نظر آ رہا ہے کہ جو اٹراسٹیز وہاں پہ ہو رہی ہیں. دانیال بھائی آپ سے میں پوچھوں گا, ماشاء اللہ کچھ آپ بھی متحرک ہوئے ہیں آج کل کافی زور و شور کے ساتھ, اور الحمدللہ ہماری ریلی میں ایک بہت بڑا جھنڈا جو ہم لوگوں نے لہرایا تھا وہ بھی آپ ہی کی طرف سے تحفتاً ہمیں ملا ہوا تھا, تو بلکہ وہ آپ میرے سے اٹھا لیجیے گا انشاءاللہ. مجھے پتا کہ آپ کی بھی ایک ریلی آ رہی ہے, تو کیا کیا صورتحال چل رہی ہے اس وقت, کس طرح لوگوں کو اکٹھا کر رہے ہیں؟
ضیاء بھائی, جب سے یہ کانفلکٹ سٹارٹ ہوا ہے تو بہت سارے لوگ رابطہ کر رہے تھے, اور ہمیں ویسے بھی ان جنرلی ایک احساس تھا کہ لوگ کچھ کرنا چاہ رہے ہیں, لیکن وہ ایک بے بسی کا عالم تھا. پھر دوسرا یہ کہ آپ نے دیکھا ہوگا کہ جتنے بھی دنیا میں مسلم ورلڈ کے جو کیپٹلز ہیں, جو مسلم ممالک ہیں, ان میں بہت بڑی بڑی ریلیز ہوئی ہیں. تو پاکستان میں ریلیز تو بہت ہوئی ہیں, لیکن ایز سچ اس طرح کا کوئی بڑا پاور شو نہیں ہوا.
صحیح.
کیونکہ پاکستان کے اپنے کچھ مخصوص حالات ہیں جو پولیٹیکل آپ کے سامنے چل رہا ہے, تو اس کی وجہ سے شاید نہیں ہو پایا. تو اس میں پھر اس تناظر میں, اور پھر لوگوں کی آپ سمجھ لیں کہ بے چینی بہت زیادہ لوگوں کے اندر, لوگ کچھ کرنا چاہتے ہیں. میں ایک آرگنائزیشن جو ہے ویلفیئر آرگنائزیشن, جو کہ پیلسٹائن میں فنڈ بھی بھیج رہی ہے, مدد بھی کر رہی ہے, اس کو والنٹیئر بھی ہوں. تو میں نے یہ بلو ایریا میں ایک دو راؤنڈ کیا شام کے ٹائم کچھ دوستوں کے ساتھ, کہ یار کچھ فنڈز کریں. تو ود ان آورس, میرے خیال میں ڈیڑھ گھنٹے کے اندر ہمیں نا 13-14 لاکھ روپیہ اس طرح نا, یعنی لوگوں نے وہ جو باکس کے اندر ڈالتے ہیں اس طرح جمع ہو گیا. پھر اسی طرح بلو ایریا میں آفس ہے ہمارا, تو وہاں پر رات کے وقت ایک بندہ آیا, اس نے ناک کیا, اور اس نے وہ سونے کے بسکٹ 10-10 50 تولے سونا, اور پتہ نہیں کتنے کروڑ روپے کیش وہ دے کے چلا گیا. تو ہم نے کہا بھائی نام تو بتا جاؤ, رسید. اس نے کہا نہیں بس یہ آپ غزہ میں پہنچا دیں. تو یہ لوگوں کا جذبہ صحیح ہے, تو یعنی بہت زیادہ اوور ویلمنگ. تو ایسے میں پھر ہم نے سوچا کہ ہمیں یعنی اس کو دکھانا بھی چاہیے, کیونکہ جو ہماری معذرت کے ساتھ جو پولیٹیکل لیڈرشپ ہے ان کے, ایون ہمارے جو کیئر ٹیکر پرائم منسٹر ہیں, ان کا جو بیان آیا انہوں نے, بلکہ ان کو تو چھوڑیں, ہمارے کچھ مذہبی رہنماؤں کا ایسا بیان آیا جسے ہمیں بڑی تکلیف ہوتی ہے, کیونکہ ہم یہ سمجھتے ہیں کہ ہمارے جذبات کی عکاسی وہ نہیں کرتے. جب وہ یہ کہتے ہیں کہ ہم حماس کے بھائیوں سے کہتے ہیں کہ ذرا انسانی اس کا خیال رکھیں, تو یہ تو بات سمجھ سے بالا تر ہے. تو وہ تو بیچارے خود وکٹمز ہیں, اور وہ خود ان کے خلاف انسانیت سوز جو ہے نا حرکتیں ہو رہی ہیں. تو ایسے میں پھر ہم نے سوچا کیوں نہ کہ اسلام آباد جو کہ کیپٹل ہے, اور ہماری آپ کو پتہ ہے اب تو وہ سری نگر ہائی وے کو وائڈ بھی کر دیا ہے گورنمنٹ نے, بہت کھلی ہو گیا ہے, اور اس کے بالکل اینڈ پہ اگر آپ کو پتہ ہو تو سارا آپ کا ڈپلومیٹک انکلیو ہے اور وہ سارا کچھ. تو پھر اس پہ ہم نے پھر فیصلہ کیا کہ ہم کریں گے. تو ہم نے جب ورکنگ کی لاسٹ ویک, تو پہلے ہم نے سوچا کہ ایک ریلی کرتے ہیں, لیکن جو اب رسپانس آ رہا ہے بھائی, تو ہمیں یقین ہے کہ یہ ملین سے بھی کراس کرے گا, کیونکہ کے پی کے سے اتنے زیادہ لوگ آ رہے ہیں, پنجاب پورا, کشمیر, گلگت بلتستان سے بھی لوگ آ رہے ہیں. کل میں ایک میٹنگ میں بیٹھا ہوا تھا اپنے ساتھیوں کے ساتھ, میں ان سے پوچھ رہا تھا کہ لوگ کس طرح آئیں گے, اور وہ تو جب ہم نے ایک پارکنگ کے لیے اسپاٹ ریزرو کرنا تھا جو اسلام آباد ایڈمنسٹریشن سے بات کرنی تھی, تو ہمیں پتہ لگا کہ 1000 سے بھی زیادہ بسیز آلریڈی بک ہو چکی ہیں.
اللہ,
تو یہ جو وہ لوگ ہیں جو اسلام آباد سے باہر آئیں گے, اور جو اسلام آباد سے لوگ آئیں گے وہ بھی ہوں گے. تو انشاءاللہ میرے خیال میں کہ پاکستان کی طرف سے, اور یہ بالکل پولیٹیکل نہیں ہے, اس کا صرف ایک ہی مقصد ہے, ایک ہی مقصد وہ یہ ہے کہ فلسطین میں جو ہو رہا ہے, جو انسانیت کے خلاف ہو رہا ہے, یعنی ایک تو چلو مسلمانوں کے خلاف تو ہو رہا ہے, لیکن یہ تو انسانیت کے بھی خلاف ہو رہا ہے, تو اس کو اس کے اوپر ہائی لائٹ کیا جائے. اس میں انشاءاللہ فنڈ ریزنگ بھی ہوگی, آلریڈی لوگ خود سے اپروچ کر کے دے رہے ہیں, تو ہمیں یہ امید ہے کہ یہ ایک انشاءاللہ ایک ایسا ایونٹ ہوگا جسے واقعی لوگوں کو اس بات کا احساس ہوگا کہ پاکستانی قوم جو ہے وہ اپنے فلسطینی بہنوں اور بھائیوں کے ساتھ کھڑی ہوئی ہے, اور شاید اس سے ہمارے جو پولیٹیکل لیڈرشپ ہے اس کو بھی اس بات کا احساس ہو کہ لوگ اس حوالے سے بہت زیادہ لوگوں کے گرم جذبات ہیں, اور لوگ چاہتے ہیں.
اچھا, دو سوال میں آپ کے سامنے رکھنا چاہتا ہوں. ایک تو یہ کہ یہ سوال کہ ہمارے لوگوں کے جو جذبات ہیں اور جو ہماری لیڈرشپ کے جو رد عمل ہے یا جو ان کا رسپانس ہے, اس میں زمین آسمان کا فرق ہے.
بالکل ایسے ہی,
یعنی عوام جو ہے نا وہ جوش اور ولولہ, اور ہمارے ان باکسز بھرے ہوئے ہیں لوگوں کے سوالوں سے کہ بھئی ہم کیا کریں, کس طرح سپورٹ کریں, کیسے ایڈ کریں. یعنی لوگوں کی راتوں کی نیندیں اڑی ہوئی ہیں, لوگ ویڈیوز دیکھ دیکھ کے بہت پریشان ہو رہے ہیں. اور یہ تو دیکھیں صرف ابھی ویڈیوز میں جو تھوڑا بہت فلٹرڈ کانٹینٹ آ رہا ہے اس کے اوپر ہے, اصل آنا شروع ہوئے تو سوچیں کیا ہوگا. تو عوام کا جو رد عمل ہے اور رسپانس ہے, وہ جس طرح باقی ممالک میں آپ نے دیکھا بڑی بڑی مطلب ریلیز ہوئیں, لاکھوں کی تعداد میں لوگ نکلے, یہ عوام کا جوش اور ولولہ ہے. لیکن لیڈرشپ جب ان کے جذبات کی عکاسی نہیں کرتی और एक ठंडा सा जवाब दे देती है कि जी हम इससे खुश नहीं हैं, या हम मजम्मत करते हैं, या चलें बुरा हो गया, या जिस तरह कोई बहुत ही जिस तरह यानी आप यानी हार्डली कोई मजम्मत हो रही है इसराइल की, तो उस मामले में ना फिर लोगों का एक तो गमो गुस्सा बढ़ता है। तो पहले ये बताएं कि आखिर इसकी इस डिस्पैरिटी की वजह क्या है।
ज़िया भाई मुझे ये लगता है सबको पता है, माजर के साथ हमारी नुमाइंदगी वो लोग करते हैं जो कि असल में हमारे नुमाइंदे नहीं
है। तो वो कहते हैं जी हम तो असलाम के नुमाइंदे हैं,
बस वो कहते हैं। लेकिन क्योंकि देखें ये इस बार नहीं हुआ, फ्रांस ने जो हरकतें की वो नामूस रिसालत के हवाले से, हमेशा ये होता है, देखिए हमेशा ये होता है कि हरकत बाहर को ही होती है। अभी जब फ़लस्तीन का कॉन्फ्लिक्ट है, हमारी लीडरशिप ऐसा कोल्ड रिस्पॉन्स देती है कि लोगों के अंदर गम व गुस्सा तो होता है, वो फिर गम व गुस्सा निकलता है इनके ऊपर। फिर हमारे कुछ ज़्यादा जज्बाती लोग जो हैं वो फिर क्या करते हैं, वो इधर जलाओ घिराव करते हैं, जो कि गलत है।
बिल्कुल,
यहाँ पर भी नहीं करना चाहिए। लेकिन फिर आप उनको उनकी सही तरह नुमाइंदगी भी तो नहीं कर रहे ना। फिर जो गुस्सा उनको इसराइल के ऊपर है तो वो इसराइल तो जाके निकालने से रहे, फिर उन्होंने निकालना है वो आपके ऊपर।
लेकिन अगर ये बात सिर्फ एक कंट्री की होती ना, और वहाँ पर एक कंट्री में ये बिहेवियर देखा जाता तो तब मुझे ये बात ज़्यादा समझ में आती कि ये ऐसा ही है। अगर आप अराउंड द ग्लोब देखें, जितने भी मुस्लिम कंट्रीज हैं सबका यही हाल है उनके, यानी सभी की जो नेशंस हैं सब कंट्रीज़ की, उनकी अकासी उनके लीडर्स नहीं कर रहे। इसका मतलब है कि कोई एक फैक्टर बड़ा कॉमन है।
बस ये है ना कि जो पास्ट टू डेकेड्स में इवेंट्स हुए हैं, सही है, उनमें बहुत सारे ऐसे इवेंट्स भी हुए हैं जिनकी हम खुद मजम्मत करते हैं, वो किए गए या करवाए गए ये एक अलग बहस है। उसकी वजह से जो पूरी मुस्लिम वर्ल्ड है, स्पेशली जो हमारा जो पॉलिटिकल स्टैंड है, हम बड़े अपोलोजेटिक हो गए हैं, इतने ज़्यादा अपोलोजेटिक हो गए हैं कि जब कोई आता है हमारे ऊपर चढ़ाई करता है, हमारे बच्चों के ऊपर बॉम्ब फेंकता है, तब भी हम ना वो उस तरह से उसको डिफेंड नहीं कर पाते। तो ये ओवरऑल हमारा एक रवैया बन चुका है, और मेरे ख्याल में अब वक्त आ चुका है कि हमें इससे बाहर निकलना चाहिए और हमें डिफेंड करना चाहिए।
हालांकि मैं हैरान हुआ ये देख के कि वो साउथ कोरिया या नॉर्थ कोरिया का जो लीडर है उसका ट्वीट आया हुआ था कि ये मुसलमान जो हैं वो तो सिर्फ मजम्मत करते रह जाते हैं और इंतज़ार करते हैं, अगर हम पे होता तो हम तो इसराइल पे अपने सारे मिसाइल्स के तजर्बे कर चुके होते।
हमारी देखिए हमारी कुछ हमें कुछ अपने नेबर से भी सीखना चाहिए। उन्होंने कहा था कि मजम्मत नहीं मुजाहमत, यानी आप इमेजिन करें कि आपके घर कोई गुस्सा है, आपकी माँ बहन और छोटे बच्चों को वो क्या कहते हैं मारने लग जाए, तो आप मजम्मत नहीं करेंगे, आप अपनी जान से लड़ जाएंगे, आप कहेंगे मेरी जान जाती है जाए इसको मैंने नहीं छोड़ा।
बिल्कुल
ऐसा ही, तो ये तकरीबन वैसी सिचुएशन है। तो
हमें मैं बताऊं कि एक इसमें ना मतलब एक हर बंदे का ना अल्लाह ताला हर बंदे की के मकाम और मर्तबे के मुताबिक उसकी आजमाइश करता है। तो देखें एक अगर मैं मिसाल के तौर पे एक आम शहरी हूँ, आम शहरी होने के नाते मैं अगर सड़क पे जा रहा हूँ और मैं देख रहा हूँ कि सामने एक रॉबरी हो रही है, ठीक है, और मेरे सामने रॉबरी हो रही है और ब्रॉड डे लाइट में चोर आए हैं और वो अंदर घुस गए हैं, अब मैं तो चलें एज अ शहरी मेरे पास कोई वेपन भी नहीं है, खाली हाथ हूँ, वाकया हो गया मैं मजम्मत कर देता हूँ कि चलो, तो मेरे लिए मजम्मत करना शायद ठीक होगा, लेकिन जो दो पुलिस वाले वहाँ खड़े थे वो नहीं कह सकते कि जी हम भी मजम्मत करते हैं। आप वहाँ कर क्या रहे थे, आपके पास तो इख्तियार था ना, आपके आप तो हो ही कानून नाफिज करने वाले इदारे, आपका तो काम ही ये था कि जस्टिस और पीस को मेंटेन करना, आप कैसे कह सकते हो मुजम्मत। तो याद रखें ये हर बंदा ना अपने लिए ये स्केप कार्ड यूज़ नहीं कर सकता कि जी हम भी मुजम्मत करते हैं आप भी मुजम्मत, कुछ लोगों के लिए एक्शन लेना ज़रूरी होता है। तो ये हमारे जितने भी लीडर्स हैं मुस्लिम वर्ल्ड के अंदर इनके ऊपर ये बहुत बड़ी रिस्पॉन्सिबिलिटी है,
बड़ी।
और इसीलिए आप देखें कि सहाबा जो थे ना वो इस रिस्पॉन्सिबिलिटी को लेने से कतराते थे।
बिल्कुल,
वो कभी भी पावर पोजीशन के लिए हंगरी नहीं थे, वो कहते थे बेहतर है किसी और को दे दो, क्योंकि पता था कि विद दिस पावर देयर इज अ लॉट ऑफ रिस्पांसिबिलिटी। यानी उमर इब्न खत्ताब ने ये नहीं कहा कि अगर जो ना यूफ्रात के जो ना किनारे के ऊपर कुत्ता मरा तो मैं उसकी मजम्मत कर दूंगा, आपने कहा मैं कसूरवार हूँ उसका, अगर रिवर यूफ्रेटिस पे कुत्ता भी मरता है उसका कसूरवार मैं हूँ। यानी आपने ये नहीं कहा कि बड़ी मजम्मत करूंगा मैं, आप तो रही बात एक कुत्ते की, तो बात हम नहीं कर रहे, हम तो बात कर रहे हैं इंसानों की बच्चों की, जो गजा की तकरीबन आधी पॉपुलेशन बच्चे हैं आपको पता है, जिसके ऊपर ये रोजाना ये बमबारी हो रही है, सब कुछ हो रहा है। सो मुझे एक तो बड़ा कॉन्फ्लिक्ट नजर आता है। दूसरा सवाल जो मैंने आपसे पूछना था दानियाल भाई वो ये है कि क्या हमारे लोगों को अब ये नहीं करना चाहिए कि जब भी कभी इलेक्शन होते हैं वो जितने भी आपके पॉलिटिशियंस हैं उनको इस बात पर मजबूर करें कि जब तक आप गजा के ऊपर और हमारी अकासी सही मानों में नहीं करते हम आपको वोट नहीं देंगे। आपको हमारा वोट चाहिए, आप जिसके बारे में हम कंसर्न हैं, जो हमारे लिए मैटर करती हैं, उसके बारे में जब तक आप हमें रिप्रेजेंटेशन नहीं करेंगे आपको हमारी तरफ से वोट नहीं मिलने लगा।
बिल्कुल जा भाई, मैं तो ये समझता हूँ कि लोगों को इस बारे में बहुत ज़्यादा सोच समझ कर फैसला करना चाहिए। पिछला पूरा साल मेरे ख्याल में मेजॉरिटी जो आपकी पॉडकास्ट हुई है उनका टॉपिक में कहीं ना कहीं ट्रांसजेंडर और एलजीबीटी आता है। उसमें भी अगर आप देखें तो ये सारा कहाँ से ओरिजिनेट हुआ था? आपकी पार्लियामेंट ने एक ऐसा लॉ पास कर दिया था, सही है। पार्लियामेंट में कौन बैठते हैं? पार्लियामेंट में वो लोग बैठते हैं, देखिए कुरान की आयत है जिसमें अल्लाह ताला फरमाते हैं कि देखो अगर तुम अच्छाई में हिमायत करोगे तो तुम उसमें से हिस्सा पाओगे और बुरे कामों में हिमायत करोगे तो उसमें से हिस्सा पाओगे। तो ये जो वोट होता है ना, ये एक बंदा 50-60 हज़ार वोट लेके जब जाता है पार्लियामेंट में, जिसका मतलब है वो 50-60 हज़ार लोगों की हिमायत लेकर वो पार्लियामेंट में गया है, वो जो भी काम करेगा वो डिवाइड होगा उन 50-60 हज़ार लोगों में। अगर वो ट्रांसजेंडर लॉ पास करता है तो उसका गुना मेरे सर पे भी है अगर मैंने उसको वोट दिया है। तो लोगों को इस बात पे बहुत ज़्यादा सोचना चाहिए मेरे ख्याल में, और ये भी देखना चाहिए कि ऐसा तो नहीं है कि हम धोखे में आकर वोट दे रहे हैं कि जी यार ये तो फ़लस्तीन की हिमायत करेंगे तो ये तो अच्छे अच्छे काम करेंगे, और उल्टा वो अपना वज़न जाकर और आपका वज़न भी जाकर, आपके वोट का वज़न जाकर इसराइल के पंगड़े में डाल दें। तो ये लोगों को सोचना चाहिए। और अनफॉर्चुनेटली हमारे लोगों की पता नहीं क्या वजह है कि पॉलिटिकली मतलब किसी को डोनेशन देनी हो ना हमारे लोगों ने, तो वो पूरा उसको ना वेरीफाई करते हैं कि यार ये सही जगह पे जाएगी, ये कहीं मिस यूज़ तो नहीं होगी, ये सही जगह पहुँचेगी। लेकिन जब वोट देना होता है, जो मेरी नज़र में एक ज़्यादा इंपॉर्टेंट चीज़ है, क्योंकि जिसको आप वोट देते हो उसको आप मुल्क के ख़जाने दे रहे हो, अपने इज्तमाही मामलात को उसको आप ज़िम्मेदार बना रहे हो, एक तरह से अपना खलीफा बना रहे हो उसे आप, और वो आप सोचते ही नहीं है। तो जिस मर्ज़ी को वोट दें आपको, यानी इसमें कोई आपकी पर्सनल चॉइस है, आपकी फ्री चॉइस है, आप करें, लेकिन खुदारा ये बात जहन में रखें कि क़यामत के दिन आपने अल्लाह के हाँ उसका जवाब देना है। ऐसा नहीं है कि एक्स वाई जी पार्टी ने ट्रांसजेंडर लॉ पास किया था, आप तो सिर्फ उसके वोटर थे, नहीं, वो आपके वोट से पार्लियामेंट, आपकी हिमायत से आए। तो इसी तरह फ़लस्तीन वाला जो हिसाब है, आज आप अपनी लीडरशिप को देख लें, ये ऐसा नहीं है कि ये कहीं आसमान से गिर पड़े हैं, इनको हमने इसी जगह पर पहुँचाया है। और ये जो बड़ी बड़ी जो आप देख लें गवर्नमेंट्स के जो मामला चल रहे हैं, ये हमारे ही टैक्स से चल रहे हैं, तो इस पर हमें करना चाहिए। और अभी ये जो हम मिलियन मार्च कर रहे हैं, इसका एक बुनियादी मकसद ये भी है कि एक तो प्रेशर क्रिएट किया जाए, यानी बहरहाल आवाम का जो एक प्रेशर जब आता है ऑर्गेनाइज्ड वे में, तो लीडरशिप चाहे जितनी मर्जी मुंह फेर ले वो उसको इग्नोर नहीं कर सकते। दुनिया में बड़ी बड़ी आपको पता है मूवमेंट्स जब चलती हैं तो बड़े से बड़ा डिक्टेटर भी जो है ना वो फिर उसके आगे हैंड्स अप कर देता है। तो हम चाहते हैं कि एटलीस्ट स्टेट लेवल पर कुछ ऐसे इकदाम किए जाएँ जिससे हमारे जो फ़लस्तीनी बहन भाई हैं उनकी मुश्किलों में कुछ अफाका हो। वो आप समझ किसी तरह के बायकॉट की सूरत में हो सकता है। मैं आपको एक छोटी सी एग्जांपल देता हूँ। बांग्लादेश के अंदर एक वाक़ हुआ 71 की वॉर के बाद, बांग्लादेश और पाकिस्तान का माहदा हुआ था कि हम एक अपने लोगों के ऊपर केसेस नहीं चलाएंगे इस वॉर के वगैरह वगैरह। उस माहदे को वायलेट करते हुए शेख हसीना वाजिद ने कुछ बुज़ुर्ग पॉलिटिशियंस के ऊपर जो कि बांग्लादेश के थे, लेकिन बांग्लादेश बनने से पहले वो पाकिस्तान के हमायत करते थे, पाकिस्तान के वफादार थे, मतीउर रहमान निज़ामी मिनिस्टर भी रहे 2002 में बांग्लादेश के अंदर, तो उनको 88 साल की उम्र में फांसी दे दी गई। सही है, फांसी दी गई। फर्द जुर्म जब आयद की गई तो उन्होंने कहा कि जी आपने 71 की जंग में पाकिस्तान का साथ दिया था और ये और अजीब व गरीब किस्म के इल्ज़ाम मजीद। तो उन्होंने कोर्ट रूम में खड़े होकर कहा, उन्होंने कहा कि अगर आज भी 71 दोबारा रिपीट होता है तो मैं आज भी पाकिस्तान का साथ दूंगा, क्योंकि मैं पाकिस्तान एज अ कंट्री या एथनिसिटी नहीं देखता था, पाकिस्तान एक नज़रिया था कि हमने इस्लाम के लिए एक मुल्क हासिल किया है। तो मैं आई स्टिल स्टैंड बाय दैट आइडियोलॉजी, ये उनके अल्फाज थे। तो उसमें आपको पता है सिर्फ इतनी सी बात पर टर्की ने बांग्लादेश के एम्बेसडर को निकाल दिया, 72 घंटे के अंदर अंदर घर भेज दिया। पाकिस्तान में ये मेरे ख्याल में बेरली शायद किसी खबर में चला हो। सही है, तो कम से कम हम ये कर सकते हैं कि जो ममालिक, और देखिए आप अल्लाह से डरते हैं या फिर आप वेस्ट के ममालिक से डरते हैं, ये आप फैसला कर लें। मैं तो ये समझता हूँ कि हमें इस पर रद्दमल देना चाहिए। हमें जो ओपनली हिमायत कर रहे हैं इसराइल के, इसराइल को तो हम मानते ही नहीं है ना, लेकिन जो इसराइल की हिमायत कर रहे हैं हम उनके एम्बेसडर्स को निकालें। सही है, ये अब बुला कर एहतजाज करना, कल इधर स्टूडेंट्स का एहतजाज हुआ, मैं भी गया, मैं भी अमेरिकन एम्बेसी गया था, मैं भी एहतजाजी मरासला दे के आया हूँ। सही, वो मैंने अपने हाथ से लिखा, सारा कुछ जाके प्रेजेंट किया, कुछ भी नहीं होता. सही है, बिलीव मी, वो अंदर से एक सिक्योरिटी गार्ड भेज देते हैं जो कि होता पाकिस्तानी है, सिक्योरिटी इंचार्ज भेज देते हैं कि जाओ जाके रिसीव कराओ. सही है, वो आप चेक कर लें मेरा सोशल मीडिया, उस पर वो फोटो भी लगा होगा.
सही.
तो जब तक आप उनके एम्बेसडर्स को एक्सपेल नहीं करेंगे, और इसमें बाकायदा कन्विंसिंग करनी चाहिए हमारी लीडरशिप को, दीगर जो मुस्लिम ममालिक हैं, कि उनको निकालें. देखिए युगांडा ने भी तो एलजीबीटी पे एक ऐसा हार्ड स्टैंस लिया जाए भाई, आपको तो पता ही है कि उनके सारे एड रोक दिए गए, वर्ल्ड बैंक ने उनके कितने डेवलपमेंट प्रोग्राम्स रोक दिए, फंड्स रोक दिए. उनका नहीं भाई, रोकते हो तो रोक लो, हमें नहीं चाहिए. तो इसी तरह हम तो अल्हम्दुलिल्लाह उस तरह से डिपेंडेंट तो नहीं है. हम अपनी खुराक खुद प्रोड्यूस करते हैं, हम डिफेंस में हम इंडिपेंडेंट हैं, बहुत सारी चीज़ों में इंडिपेंडेंट हैं. बस एक हमने ना अपने दिमाग के ऊपर ना एक चीज़ हावी कर लिया है. यानी वो एक मिसाल से समझाया जाता है कि एक बच्चा एक दो जू में गया तो उसने देखा कि एक हाथी ना, बहुत बड़ा हाथी, एक छोटी सी ना रस्सी के साथ बंधा हुआ था. तो उसने अपने वाले से सवाल किया कि अबू ये इतना बड़ा हाथी है, इतना ताकतवर है, और ये छोटी सी रस्सी के साथ बंधा हुआ है. तो उसके बाप ने कहा बेटा ये रस्सी के साथ नहीं बंधा हुआ, ये अपनी अक्ल के साथ बंधा हुआ है. जिस दिन इसने अपनी अक्ल की रस्सी तोड़ दी तो उस दिन ये रस्सी टूट जाएगी. तो वही हिसाब हमारा है. ये अमरीका वेस्ट और ये वो, इनको हमने ना ये हमने वैसे ही अपने ऊपर हावी किया हुआ है.
बिल्कुल. और देखिए हमारे पास, हमारा तो दीन वो है जहाँ पे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की वो तालीमात हमारे सामने हैं कि आपने अब्दुल्लाह बिन अब्बास रज़ियल्लाहु अन्हु को ये कहा था जब सवारी के जानवर पर आप उनके साथ बैठे हुए थे, तो आपने कहा कि अगर पूरी दुनिया की ताकतें भी तुम्हारे खिलाफ हो जाना, जान लो कि वो तुम्हारा कुछ नहीं बिगाड़ सकती जब तक अल्लाह ना चाहे. और अगर पूरी दुनिया की ताकतें तुम्हारे फेवर में भी हो जाएं और तुम्हें कोई बेनिफिट पहुँचाना चाहें, वो तुम्हें कोई बेनिफिट, कोई फ़ायदा, कोई नफ़ा नहीं पहुँचा सकते जब तक अल्लाह ना चाहे. तो आप सोचें, ये जो ऐसा हमारा दीन तो उस लेवल पर आपको लेके जाता है जहाँ पर आप कहते हो अगर अल्लाह मेरे साथ है ना तो कोई डर नहीं है. और मैं बताऊं, अल्लाह को छोड़ के जब भी इंसान कहीं पे इज्जत पाने की कोशिश करेगा, कहीं पे सक्सेस पाने की कोशिश करेगा, वो सिवाय जिल्लत और रसवाई के कुछ भी नहीं जो है ना उसको जो है ना मिल सकता. इस वक्त आप देखें मुस्लिम उम्मत के अंदर जो हमारा बिलउमूम बना हुआ है, यानी वी हैव फ्रेंकली बिकम एन एम्बेरसमेंट. यानी आप मुस्लिम उम्मत के जितने भी वर्ल्ड लीडर्स हैं, आप देखें कि एक एम्बेरसमेंट बन चुके हैं कि अवाम का रद्द अमल क्या है, अवाम की फीलिंग्स क्या हैं, अवाम के सेंटिमेंट्स क्या हैं, और जो ऊपर लीडर बैठे हैं वो क्या है. इसीलिए जो लास्ट टाइम मैंने बुक रेकमेंड की थी ना, इजरायली लॉबी एंड द यूएस फॉरेन पॉलिसी, उसमें वो क्लियरली बताते हैं कि किस तरह से डिफरेंट लॉबीज़ के ज़रिए ये लोग मुख्तलिफ कंट्रीज़ को बाय आउट कर लेते हैं. वो उनको बाय आउट करते हैं, उनको ब्राइब करते हैं, उनको इंसेंटिव्स देते हैं, फलां करते हैं, ताकि टॉप बजाय के पूरे मुल्क को खुश रखें, ऊपर के दो चार लोगों को खुश रख दो, वो फिर नीचे जुल्म करते रहे.
जब भी मैं ना आपके साथ पर्सनल थॉट भी इस हवाले से शेयर करना चाहता हूँ कि आवाम का जो गम व गुस्सा और ये जो जोश हम देख रहे हैं, और हमें ये भी बात बड़ी अच्छी तरीके से पता है कि जो भी लीडर्स आते हैं, हुक्मरान आते हैं, वो आवाम में से ही आते हैं. तो ऐसा जहन तस्लीम नहीं करता उस तरह से कि लीडर कोई ऐसा आ गया जो कि बिल्कुल ही कंट्रास्ट पे है अवाम के साथ. अवाम इतनी ज़्यादा जो है गम में मुब्तला है इस हवाले से, और एक मतलब अपना एक वो रखती है ओपिनियन, और हुक्मरान जो है बिल्कुल उसके ख़िलाफ़ हैं. तो ये बात थोड़ी सी ना समझने में नहीं आती. और मैं शायद ये सोचता हूँ कि कहीं ऐसा तो नहीं है कि हम अभी तो चूँकि हम पे वो इम्तहान बहसियत अवाम नहीं आया वो वाला टेस्ट, तो हम अभी इस तरह से शो कर रहे हैं बड़ा पॉजिटिवली. शायद हम पे अगर बड़ा टेस्ट आएगा तो शायद हम भी कहीं ऐसा तो नहीं हो जाएंगे. मतलब ये शायद देखना चाहिए कि बहसियत अवाम अभी जो अल्लाह ताला ने हम पे छोटे टेस्ट रखे हैं, हम उसमें कितना पास हो रहे हैं. क्या यही वजह तो नहीं है शायद कि हम में से भी अगर कोई शख्स बहसियत हुक्मरान जाता है आगे, तो वो भी कल को वही करेगा जो कि आज हुक्मरान हमारे कर.
बड़ी आपने डीप बात की है, क्योंकि यकीनन ये बात सच है कि हमारे हुक्मरान जो हैं वो हम ही में से होते हैं. और अल्लाह सुब्हान तआला कुरान मजीद में एक जगह पर इरशाद फरमाते हैं कि फ़िरौन के बारे में, फ़िरौन के नीचे जो लोग ओप्रेस हो रहे थे ना उनके बारे में, कि फस्तखफ़ा कौम वफ़ाताउ इन्नहुम कानू कौमन फासिकीन, कि फ़िरौन ने अपनी कौम को बेवकूफ़ बनाया और वो बने. क्यों बने? क्योंकि वो फासिकीन थे. तो अल्लाह सुब्हान तआला ये बात बयान करते हैं कि फ़िरौन ने अपनी कौम को बेवकूफ़ बना दिया और वो बन भी गए. वो उनके बच्चों को कत्ल करता रहा, एक साल मारता था, एक साल माफ़ कर देता था, वो बच्चे वो चुप करके सुनते भी रहे, खाते भी रहे, सब कुछ होता रहा. क्यों ऐसा हुआ? क्योंकि वो खुद फासिक थे, वो खुद गुनाहगार थे. यानी कि इसका कन्वर्स ये है कि अगर वो फासिक ना होते, اگر وہ ایسے لوگ ہوتے جو اللہ تعالیٰ کے بتائے ہوئے دین پر چلنے والے ہوتے تو اللہ تعالیٰ ان کو وہ بصیرت دیتا کہ ان کو پتہ چل جاتا کہ ہمارے ساتھ کیا ہو رہا ہے, اور پھر ان میں آواز اٹھانے والے لوگ بھی ہوتے. تو اس وقت بالعموم اگر آپ دیکھیں مسلم امت کے حالات جو ہیں وہ ایسے ہیں کہ جہاں پہ ہم اپنے اگر آپ کہہ رہے ہیں مورل ڈکلائن, ایتھیکل ڈکلائن اور اس کی طرف جا رہے ہیں, ہمارے شوق کیا ہیں, ہمارے ذوق کیا ہیں, ہمارے انٹرسٹ کیا ہیں, کن چیزوں میں ہم ٹائم لگاتے ہیں. تو ایک طرح سے آپ دیکھیں کہ اللہ تعالیٰ قرآن مجید میں یہ بات بھی کہتا ہے کہ وما اصابکم من مصیبت فبما کسبت ایدیکم ویعفو عن کثیر, کہ جو بھی مصیبت تمہارے پہ آتی ہے تمہارے اپنے اعمال کی وجہ سے آتی ہے, اور اللہ تو بہت معاف کرنے والا ہے. تو ایک وجہ, یعنی بہت ساری وجوہات میں سے ایک وجہ بہت بڑی, وہ یہ ہے کہ ہمارے اپنے کرتوت ہی ایسے ہیں کہ ہمارے اوپر یہ ذلت اور رسوائی ہمارا مقدر بنا ہوا ہے. اگر ہم لوگ اپنے اصل طریقے پر آ جائیں, جیسے کہ ہمارے اسلاف میں کہا کرتے تھے کہ جو بعد میں آنے والی نسلیں ہیں وہ کامیابی اسی طریقے سے پائیں گی جو پہلے آنے والی نسلوں نے پائی. یعنی جس طرح پہلے آنے والے لوگ جو تھے, ہمارے صحابہ تابعین تبع تابعین, وہ اللہ اور اس کے رسول کے بتائے ہوئے دین پر چلتے تھے, وہ بے خوف و خطر چلتے تھے, وہ نڈر ہو گئے. کیوں؟ کیونکہ ان کو پتہ تھا اللہ ہمارے ساتھ ہے. وہ چھوٹے سے تھے تعداد میں, لیکن دو سپر پاورز کو انہوں نے نیست و نابود کر دیا.
جب بالکل جس طرح جب جروسلم عمر الخطاب نے فتح کیا تھا اور اس ٹائم ابو عبیدہ بن جراح رضی اللہ تعالیٰ عنہ تھے, وہ باہر آئے تھے عمر الخطاب کو کہنے کہ اندر لوگ ویٹ کر رہے ہیں, تو آپ کو ان کا لباس جس طرح کا تھا سارا کچھ تھا, تو اس پہ انہوں نے ایک دو باتیں کی. تو عمر الخطاب کا جو رسپانس تھا وہ یہ تھا کہ بلکہ انہوں نے تھوڑا سا ڈس اپوائنٹمنٹ شو کی تھی ابو عبیدہ بن جراح پہ, کہ انہوں نے کہا تھا کہ ہمیں جو عزت ہے نا وہ اسلام سے ملی ہے, اینڈ اف وی آر گوئنگ ٹو سیک عزت ان سم تھنگ ایلس تو ہم کامیاب نہیں ہو سکتے. اینڈ دیٹ واز, اور یہ ہم جروسلم فتح کیا ہے. سو اگر آج بھی ہم نے یہ چیز اچیو کرنی ہے نا, وی نیڈ ٹو انڈرسٹینڈ دیٹ عزت اسلام کے ساتھ ہے. سو وین ایور وی ول گونا لیو, مطلب یہ ہم سمجھ رہے ہیں آج کل جو آپ نے بات کی نا کہ ہمارے جو لیڈرز ہیں وہ عزت اچھی بڑی گاڑی سوٹ بوٹ اور یہ وہ, اس میں تو نہیں ہے عزت. یہ تو ایک پھوپا ہے, یہ تو ایک دکھاوا ہے, مطلب ایک سیپریٹ کیس ہے. اصل عزت ہے وین یو ہیو اسلام ان سائڈ یو اینڈ یو پریکٹس اٹ. اینڈ میرے خیال میں ابھی جو ہماری کرنٹ اسپیکٹس ہیں جتنے بھی سارے, اس میں ایک اویئرنیس والا اسپیکٹ ہے. آئی تھنک میں تو بڑا ذاتی طور پہ اس چیز پہ سوچ رہا ہوں کہ یار ایک نا اللہ تعالیٰ جھنجھوڑتا بھی ہے نا ہم سب کو کہ یار یہ کیا ہو کیا رہا ہے بھائی. اینڈ بیکاز ہم لوگ نا اپنی ایک ڈے ٹو ڈے روٹین میں لگے ہوتے ہیں, اپنی زندگی گزر رہی ہے, اپنے کام چل رہے ہیں, چاہے اچھے کام جو بھی چل رہے ہیں سارا کچھ. سو وین سم تھنگ لائک دس ہیپنس نا, تو آپ ایک سنگلی روڈ اٹھ کے دیکھتے ہو باہر کہ یار کچھ اور ہو رہا ہے. اینڈ یو تھنک اباؤٹ یور سیلف کہ اچھا بھائی میں کیا کر رہا ہوں, اینڈ میں جو زندگی میں کچھ کر رہا ہوں اتنا بڑا کچھ ہو رہا ہے, میرا کوئی امپیکٹ ہوگا جو میں لگا ہوں 10-15 سال بعد کیا ہوئے گا, جو میں جو بھی کام کر رہا ہوں اس کا امپیکٹ کس لیول کا ہے. اگر نہیں ہے کوئی امپیکٹ دین آئی نیڈ ٹو چینج سم تھنگ ایز ویل.
آئی تھنک یہ جو سمجھنے والی بات ہے نا وہ یہ کہ امت کے جو حالات ہیں ان حالات کا اتنا خراب ہونے میں میرا بھی ایک ہاتھ ہے. یعنی میں بھی بالکل اس امت کا فرد ہوں نا, تو اس کے خراب ہونے میں میرا بھی کچھ قصور ہے, تو میں سب سے پہلے اپنا قصور تو دور کروں نا, میں خود سیدھا ہو جاؤں.
یعنی بحیثیت مسلمان آپ صرف پاکستان کے مسلمان کی بات نہ کریں, آپ کسی بھی مسلمان کنٹری کو اٹھا لیں, ٹھیک ہے, آپ دیکھیں کہ وہ مسلمان میں اسلام کتنا ہے, اس مسلمان نے اسلام کو خود کتنا اون کیا ہے. مطلب ہم لوگوں نے اسلام کو اتنا چھوڑ دیا ہے کہ اب جب آ کے کفار نے وہ فائنل سٹرائک کیا ہے ہمیں, تو اب ہم سارے اٹھ کھڑے ہوئے ہیں, ٹھیک ہے. تو وہ پہلے ہم نے اون ہی کیوں نہیں کیا اپنے اس اسلام کو کہ وہ قریب ہی نہ آتا.
ابھی ہم اٹھ تو کھڑے ہوئے, مطلب لیٹ سپوز کل سب ختم ہو جاتا جنگ,
ہم پھر واپس اسی میں,
دیٹس دی تھنگ نا. اگر آج کل آ جائے گی سیز فائر ہو گیا, سب سیٹل ہو گیا, بالکل, اینڈ ویل آل بی الحمد للہ ٹھیک ہو گیا اینڈ بیک ٹو سیم اولڈ. دی تھنگ از دیٹ اگر یہ جو کچھ ہو رہا ہے نا, اف دس آل ڈز ناٹ ہیو این امپیکٹ آن اس, اور ہم کچھ آگے کے بارے میں نہیں سوچتے نا, تو اللہ نہ کرے اللہ نہ کرے ایک تو یہ چیز دوبارہ بھی ہو سکتی ہے اور کل کو ہمارے ساتھ بھی ہوگی.
میں آپ کو ایک اور بات بتاتا ہوں. امیجن کریں ابھی بہت سے لوگ کہہ رہے ہیں نا کہ جی ہمیں کوئی اٹیک کر دینا چاہیے, فار ایگزامپل اگر کوئی, یعنی بہت سارے مطالبات یہ بھی ہیں, اور باقی میں ایک سولوشن تو یہ کہ مسلم امت کلیکٹیولی جو ہے ایک دھمکی تو دے کم از کم کہ بھائی آپ ذرا تمیز سے ہو جاؤ ورنہ ہمارے, لیٹ سپوز کہ ایسا ہوتا ہے اور کل ہم صبح اٹھتے ہیں تو جی پتہ چلتا ہے کہ جی مختلف اسلامی ممالک جو ہیں وہ ایک پیج پہ آ گئے, جیسا یورپین یونین بنا تھا, جیسا نیٹو بنا تھا, اسلام میں بھی او آئی سی کا تو اب ایک شیل ایک کھوکھا سا ہی رہ گیا, بٹ ایک ایسی آرگنائزیشن بنا ڈالی ہے انہوں نے کہ مسلم امت کی ایک یونٹی کے لیے ایک بنائی ہے اور ایک مسلم کولیشن بن گیا, اور انہوں نے مل کے کلیکٹیولی دھمکی دے دی ہے جی اسرائیل کو اور یو ایس کو بھی کہ بھائی آپ وہاں سے ود ان 24 آورز وڈرا کرو, ادر وائز تمہارے اوپر جو ہے نا حملہ آ رہا ہے. اور لیٹ سپوز کہ وہ آپ کی تڑی کو نہیں مانتے اور کہتے ہیں یار آپ لوگ ہمیں پتہ ہے آپ کتنے پانی میں ہو, اور وہ وڈرا نہیں کرتے اور آپ یہاں سے اٹیک لانچ کر دیتے ہیں. اینڈ لیٹ سپوز کہ وہ اٹیک ہوتا ہے اینڈ इसराइल की ईंट से ईंट बच जाती है और वो सारे वापस चले जाते हैं, विड्रॉ कर जाते हैं, बल्कि वो कहते हैं जी फलस्तीन हम छोड़ रहे हैं, हम अमेरिका जा रहे हैं, सारे अमेरिका चले जाते हैं या यूरोप में जाके मर्ज हो जाते हैं। एंड लेट्स सपोज के नॉट टुमारो बट डे आफ्टर टुमारो ये खबर अखबार में आती है कि जी अल्हम्दुलिल्लाह इसराइलीज जो है वहाँ से निकल गए, फलस्तीन आज़ाद हो गया, जरूसलम जो है वो आ गया वगैरह वगैरह, डे आफ्टर दैट क्या होगा? द डे आफ्टर दैट पाकिस्तान में क्या होगा? यहाँ पे क्या डांस पार्टीज होंगी? यहाँ पे क्या हुलड़बाजी होगी? यहाँ पे क्या अल्लाह की दीन की धज्जियाँ उड़ाना शुरू कर देंगे हम क्या क्या हम शुक्रगुजारी करेंगे या नहीं करेंगे? माई क्वेश्चन इज़ दैट। तो अल्लाह ताला आपको नुसरत और कामयाबी और फतह क्यों दे जब हम लोग इतनी नाशुक्री हरकतें करते हैं? मतलब आप थोड़ा सा ज़रा पास्ट के एग्जांपल्स की, अभी कुछ अरसे पहले 14 अगस्त आया, 14 अगस्त को ज़रा बाज़ारों में आपने हालत देखी होगी क्या हो रहा था, यानी पटाखे और नाच गाना और हुल्लड़बाजी, यानी वो मुल्क जो ला इलाहा इल्लल्लाह के नाम पर बना था, तो उसका शुक्र अदा करने का तरीका यह तो होता ना कि आप नफल पढ़ते, आप जो ना रोज़ा रख लेते, आप कुछ और करते, लेकिन शुक्र अदा करने का तरीका क्या कि आप गाड़ियों के अंदर बम मार रहे हो। मैंने अपनी आंखों से देखा, इसलिए मैं आपसे बता रहा हूं।
बहुत बदतमीजी करते हैं,
यानी इंतहा दर्जे की बदतमीजी, इंतहा दर्जे बाजे बजा के लोगों के कानों में के पर्दे फाड़ दिए, अस्पतालों के बाहर शोर मचा हुआ है, मतलब कोई लिहाज नहीं किसी
अवामी लेवल पे ये। और फिर आप देख लें कि फहाशी की कौन सी हद हमने नहीं पार की।
बिल्कुल, अब देखिए हर रमजान में क्या होता है, रमजान में सारे जो है ना वो हमारी जुबान में कहते हैं ना बंदे के पुत्र बन जाते हैं, जैसे ही आखिरी रमजान का रोजा होता है अगले दिन ही जो है ना बिल्कुल ऐसे भूल जाते हैं जैसे कभी
चांद अगले दिन का चांद रात को जो हरकतें करते हैं, जो पार्टियां करते हैं, अल्लाह माफ करे।
फिर LGBTQ वाला मसला जो इतने अरसे से चलता रहा, मतलब कौन कौन सी हद हमने पार नहीं की।
सो मैं अपनी ऑडियंस को ये कहना चाहूंगा कि देखें असल बात यह है कि हमने ना बाकी जितने भी इकदाम होंगे, हुकूमतें भी लेंगी, मुस्लिम ममालिक के लीडर्स भी लेंगे, सब लेंगे, वो लें जरूर लें जरूर लें जरूर लें, इसमें कोई इख्तलाफ नहीं है, लेकिन सबसे बड़ी बात यह कि मैं और आप क्या कर रहे हैं, हमारी जिंदगियों में क्या फर्क आ रहा है, हमारी जिंदगियों में क्या चेंज आ रहा है। अल्लाह ताला तब तक हमें कामयाबियां नहीं देगा, तब तक हमें इज्जत नहीं देगा जब तक हम दीन के अलावा कहीं इज्जत ढूंढते रहेंगे, जब तक हम अल्लाह की नाफरमानी करेंगे। क्योंकि यह बात तो जान लें, तमाम इज्जत अल्लाह के हाथ में, वह तो इज़्ज़ु मंतशा वह तो ज़िल्लु मंतशा, हमारा तमाम रिज्क भी अल्लाह के हाथ में, अगर अल्लाह हमें देना चाहे ना कोई अल्लाह को रोक नहीं सकता। जिंदगी मौत अल्लाह के हाथ में, अल्लाह जिसको चाहेगा जिंदगी देगा, जिसको चाहेगा मौत दे देगा, और जितनी भी खैर हमारी जिंदगी में पॉसिबली आ सकती है वो सब अल्लाह के हाथ में। अल्लाह ताला चाहे तो आपकी जमीन में से सोना निकलना शुरू हो जाए, अल्लाह ताला चाहे तो क्या नहीं हो सकता। तो अब वक्त ये है, सवाल ये है आप लोगों से कि क्या हम अल्लाह ताला के साथ अपना रिश्ता बेहतर करें या और ख़राब करें? हम अल्लाह के फर्मा बरदार बंदे बन जाएं, अल्लाह के नेक बंदे बन जाएं, या जो रही सही कसर थी वो भी हम वहाँ पे निकाल दें और अल्लाह से अपने आप को डिस्कनेक्ट कर दें?
मैं तो इसको फर्दर ज़्यादा भी ब्रेक डाउन करूँगा ताकि आसान फहम जो है ना समझ सके। मैं ये सवाल पूछूँगा कि क्या अभी हम मुसलमान जो हैं, हमारे लोग, क्या अभी भी हम लोग म्यूज़िक सुन रहे हैं? क्या अभी भी हम लोग फहश किस्म के कॉन्सर्ट्स अटेंड कर रहे हैं? क्या अभी भी हम ऑब्लिगेटरी जो एक्शंस हैं नमाज पढ़ना और इस तरफ आए हैं, पलटे हैं या नहीं पलटे? क्या हमने, हर मुसलमान ने तोबा की है या नहीं की? अपने आप को जगाया या नहीं जगाया? हलाल हराम के बारे में जाना या नहीं जाना? उन चीज़ों के बारे में जिसमें अल्लाह ताला की फरमा बरदारी नहीं हो रही थी, उन चीज़ों के बारे में पढ़ा है या नहीं पढ़ा? एक एक वो मुसलमान जो बड़ी जोश से सपोर्ट शो कर रहा है टूवर्ड फलस्तीन मुस्लिम्स, उसका ये रद्द अमल अभी है अपनी ज़िंदगी में या नहीं है? उसका लाइफ स्टाइल बदला है या नहीं? दिस इज़ द क्वेश्चन आई वुड आस्क।
और असल बात भी ये कि हमें अल्लाह ताला ने कहा ना, कुंतुम खैर उम्मतिन उखरजत लिन्नास तअमुरूना बिलमारूफ वतनहौना अनिल मुनकर वतुमिनूना बिल्लाह, कि तुम बेहतरीन उम्मत हो, ऐसे ही नहीं बस नाम के लिए, बेहतरीन उम्मत तब हो जब तुम नेकी का हुक्म देते हो, बुराई से रोकते हो और अल्लाह पर ईमान लाते हो। तो क्या हम लोग बहसियत उम्मत ये कर रहे हैं? क्या मैं ये कर रहा हूँ या नहीं कर? क्या मैं नेकी का हुक्म देता हूँ? क्या मैं बुराई से रोकता हूँ? क्या मैं अल्लाह पर ईमान लाता हूँ? तो नेकी का हुक्म देना तो शायद दूर की बात है, हम लोग तो बुराइयाँ करना और उसकी तरगीब देते हैं। अक्सर लोग क्या करते हैं, ये जो कुछ भी होता है गंद बला जो भी माशरे का हो रहा है उसको उठा के सोशल मीडिया पे डाल देते हैं, खुद भी इंगेज करते हैं सोशल मीडिया पे डालते हैं, औरों को भी तरगीब देते हैं। तो जब तक ये साइकिल चलती रहेगी ना तो भूल जाएं कि आपको इज्जत मिलेगी, बल्कि यानी जब तब तक अल्लाह ताला आपको वो दर्जा वापस नहीं देगा, वो यानी कामयाबी वो फला नहीं देगा जब तक कि आप अपने आप को सुधारना शुरू नहीं करते बहसियत उम्मत। तो इसका ये मतलब नहीं है कि एक एक फ़र्द जो है ना वो फरिश्ता सिफत हो जाए, ऐसी बात नहीं है। इसका मतलब यह है कि एक मास लेवल पे एक ऐसी मूवमेंट होनी चाहिए कि जहाँ पे लोग कलेक्टिव इस्तगफार करें, जैसे यूनुस अलैहिस्सलाम की कौम थी ना, उन पे अजाब चल पड़ा था, यूनुस अलैहिस्सलाम की कौम ने बहसियत उम्मत तौबा कर ली, तो अल्लाह ताला ने अजाब वापस कर लिया। तो हम लोग जब तक ये रियलाइज़ नहीं करेंगे, और मैं समझता हूँ कि ऐसे वाक़यात जब होते भी हैं ना, ये बिल्कुल खुर्रम ने सही कहा था, हमें झंझोड़ने के लिए होते हैं, और जब इंसान झंझोड़ा गया ना, अब वक्त आ गया है, नाउ व्हाट विल यू डू? क्या आप थोड़ी देर के लिए बेदार हुए और फिर गफलत کے خوابوں میں کھو جائیں گے آپ، یا کیا اب آپ اٹھیں گے اور کوئی ایکشن لیں گے، اپنے ساتھ سٹارٹ کریں، پھر اپنے فیملی میں، اپنے محلے میں، اپنے سکول کالج میں، اپنے یونیورسٹی میں، اپنے ادارے میں جہاں پہ آپ کام کرتے ہیں، تب جا کے کوئی چینج آئے گا.
کیونکہ آپ سے سوال جو ہے نا وہ آپ کے بارے میں ہوگا نا.
ایگزیکٹلی.
آپ سے سوال جو آپ کے اختیار میں ہے، جیسے آپ نے وہ پولیس والوں کی ایگزامپل دی تھی، آپ کے اختیار میں کم از کم اپنے آپ کو بدلنا ہے، ٹھیک ہے، یا آپ کے جو انفلوئنس ہے اس کو چینج کرنا.
جو بھی آپ کی جو بھی ریسورسفلنیس ہے نا، آپ سے اس کے بارے میں سوال ہونا ہے. آپ کا جو سرکل آف انفلوئنس ہے، آپ کوئی سوشل میڈیا پرسنالٹی ہیں یا آپ کے ڈیپینڈنٹس کتنے ہیں، آپ کے کیا اسکل سیٹ، ان فیکٹ یو نو وٹ ایور دا اسکل، آپ کے پاس جو اسکل ہے آپ اس پورے پرابلم کو کس طریقے سے پروڈکٹ، اگر آپ کوئی بہت زبردست ویڈیو ایڈیٹر ہیں، کوئی آپ ویڈیوز بنا رہے ہیں، کوئی ایسا کام کر رہے ہیں، مطلب وٹ ایور یو کین ڈو، اس کے اوپر آپ سے سوال ہونا ہے. اس سے ایکسٹرا کوئی نہیں سوال ہونا. آپ سے کوئی سوال نہیں کرا کہ بھائی تم کیوں نہیں گئے ابھی اس وقت اسرائیل لڑنے، بیکاز دیٹس ناٹ وٹ یور اسکل سیٹ از، نہ آپ کو وہ آپ کا کام ہے. وہ آپ کا جو اپنا کام ہے، کیا آپ وہ کر رہے ہیں کہ نہیں کر رہے ہیں.
اور مینول بھی آپ کے پاس پڑا ہوا ہے، وہ جو ہوتا ہے نا، وہ ہے قرآن، آپ نے ہدایت ادھر سے لینی ہے.
وہی گائز، اپنے نیکسٹ سیگمنٹ کی طرف موو کرتے ہیں، وچ از پنکچر آف دا ویک. تو آج کا جو پنکچر آف دا ویک ہے، اس میں میں آپ کے سامنے ایک ایسا ایونٹ لے کے آ رہا ہوں جو آپ کو ہلا کے رکھ دے گا، اور وہ ایونٹ ہے جی ساؤنڈز آف سالیڈیریٹی ود غزہ. اب آپ سوچیں گے جی ساؤنڈز آف سالیڈیریٹی میں کیا مسئلہ ہے؟ مسئلہ سارا یہ ہے کہ یہ لاہور میں ایک ایونٹ ہو رہا ہے، مجھے وینیو وغیرہ بتانے کی ضرورت نہیں ہے، خامہ خواہ کی مشہوری ہو جاتی ہے، بٹ اس میں بہت سارے گلوکار، فنکار وغیرہ شرکت کر رہے ہیں، اور یہ ایک کانسرٹ ہے جو کہ لکھا ہوا ہے یہاں پہ، اگر میں دیکھوں تو جی 6,000 روپے کا سنگل پاس ہے، اور کپلز کے لیے 10,000 روپے کا ہے. تو موج مستی، ساری رات ناچیں، ڈانس کریں، اور غزہ کے بہن بھائیوں کو تھوڑا بہت اس میں سے صدقہ خیرات چلا جائے گا. تو اس کے بارے میں علی بھائی آپ کیا کہیں گے کہ یہ کوئی اچھا کام ہو رہا ہے، یہ کیا ہے؟ یہ
مجھے تو ضیاء بھائی اس سے دوبارہ وہی بات پتہ چلتی ہے کہ لوگوں کو شاید علم ہی نہیں ہے کہ کیا چیز صحیح ہے اور کیا غلط ہے. اول تو ہمیں یہ نہیں پتہ کہ ہم پہ جو مصیبت ٹوٹی ہے وہ کس وجہ سے ٹوٹی ہے، نمبر ایک. نمبر دو، ہمیں یہی نہیں معلوم کہ کون سی چیزیں ہیں جو کہ بذات خود اللہ تعالیٰ کی نافرمانی ہے. مطلب آپ ایک ایول چیز میں سے ایک صحیح چیز آپ کیسے پیدا کر سکتے ہو؟ تو میرے خیال سے ہمارے اینڈ پہ بہت بڑی اگنورینس ہے یہ. اور اسپیشلی اگر تھوڑی سی ایک ڈفرینٹ پرسپیکٹیو سے بھی سوچیں نا، کہ اگر آپ کے گھر میں ماتم ہوا ہوا ہے، ٹھیک ہے، اور آپ کے پاس جنازے کے پیسے نہیں ہیں، تو آپ اپنے گھر میں کوئی ایونٹ نہیں کرواؤ گے اس جنازے کے پیسے اکٹھے کرنے کے لیے. مطلب اف یو ریئلی فیل فار دا لاس، یو وونٹ ڈو دیٹ.
آپ ہوگی جی پہلے ایک رقص کی محفل ہوگی، اس میں جو بھی طوائف خواتین آئیں گی اس میں پیسے لٹائے جائیں گے، وہ جو پیسے اکٹھے ہوں گے وہ ہم ابا جان کے کفن دفن کا بندوبست کر لیں گے. ایسا کوئی بھی نہیں کرتا، ٹھیک ہے نا. اور میں آپ کو بتاؤں اسلامکلی، یعنی فار ایگزامپل اگر آپ غزہ کے لیے کر بھی رہے ہو، ٹھیک ہے، مے بی دے ڈیڈ اٹ آؤٹ آف اگنورنس، میں ان کو بینیفٹ آف ڈاؤٹ دیتا ہوں. اگر انہوں نے لا علمی میں بھی کیا ہے نا، تو دیکھیں آپ غزہ کی سپورٹ کیوں کر رہے ہو؟ ایک وجہ تو یہ کہ چلے ہیومینیٹیرین کرائسس ہے، ایک وجہ یہ بھی ہے کہ دیکھیں اگر ہم کوئی ایسا کام نوبل کاز کرتے ہیں تو اللہ کی بارگاہ میں اللہ تعالیٰ قبول فرمائے. تو یاد رکھیں دین میں کوئی بھی کام اللہ کے ہاں قبول تب تک نہیں ہوگا جب تک وہ دو شرائط کم از کم پوری نہ کر دے، یعنی آفٹر ایمان کے اندر ہونے کے بعد، یعنی ایمان کی حالت میں ہیں آپ، اس کے بعد نمبر ون وہ عمل جو ہے وہ نیت خالص اللہ کی رضا کے لیے، انما الاعمال بالنیات، صحیح بخاری کی پہلی حدیث ہے. تو آپ کی نیت یہ ہے کہ اللہ راضی ہو جائے، سے پہلی بات. اور دوسری چیز، وہ جو عمل ہے وہ بذات خود شریعت میں ہونا چاہیے، یعنی وہ عمل جو ہے نا وہ شریعہ کمپلائنٹ ہونا چاہیے. ایسا نہیں ہو سکتا کہ آپ کہیں کہ جی ہم ایک لیٹ سپوز فیشن شو کرتے ہیں اور اس میں کیٹ واک ہوگا، خواتین آئیں گی آدھے لباسوں میں اور ایک بے حیائی کا ماحول ہوگا، اور اس کے سارے فنڈز جو ہیں وہ ہم غزہ بھجوا دیتے ہیں اللہ فی سبیل اللہ، خالص اللہ کی رضا کے لیے. ایسے نہیں کر سکتے آپ. یو کینٹ ڈو ٹو تھنگز جس میں یا تو نیت آپ کی خراب ہو، عمل اچھا ہو. کبھی کبھار ہوتا ہے عمل ٹھیک ہوتا ہے، فار ایگزامپل نماز ہے نا، نماز تو بڑی اچھی چیز ہے، لیکن کبھی کبھار نماز میں بھی نیت آپ کی اللہ کے لیے نہیں ہوتی. اللہ تعالیٰ فرماتے ہیں فویل للمصلین الذین هم عن صلاتهم ساهون الذین هم یراؤون، کہ برباد ہو گیا ایسے نماز پڑھنے والے جو دکھاوے کی نمازیں پڑھتے ہیں. تو یا تو آپ کا عمل شریعہ کمپلائنٹ نہیں ہے، یا پھر آپ کی نیت شریعہ کمپلائنٹ نہیں ہے. تو یا تو آپ کا عمل ٹھیک تھا، نماز کی طرح نماز پڑھنا سب کو پتا اچھی بات ہے، لیکن نیت آپ کی خراب ہے، یا آپ کی نیت بہت اچھی ہے، آپ کہہ رہے ہو جی غزہ کے مسلمانوں کی خدمت کے لیے ہم حاضر ہیں، لیکن جو عمل آپ کر رہے ہو نا وہ اللہ تعالیٰ کے دین کے ڈائریکٹ خلاف ہے. تو اب آپ ایک کانسرٹ کرنا چاہتے ہو، ناچ گانا اور شو شاہ جو کچھ بھی آپ نے کرنا ہے کپلز کے لیے، اب کپلز میں کون سا آپ یہاں پہ ہسبینڈ وائف کو بلا رہے ہو؟ کپلس کا مطلب ہے اینی کپلس، اینی کپل، وہ گرل فرینڈ بوائے فرینڈ ہو جائیں، کچھ بھی ہو جائے، وہ آپ وہاں پہ آ رہے ہیں ان کے لیے خصوصی ڈسکاؤنٹ کے بعد 10,000 روپے، اور جو سنگل آ رہے ہیں ان کے لیے 6,000 روپے کا ٹکٹ لگا کے آپ نے اب غزہ کے مسلمانوں کی، یعنی ابھی ہم تھوڑی دیر پہلے بات کرتے ہیں کہ اللہ کو ناراض کر کے آپ فتح نہیں پا سکتے.
بالکل
اللہ کو ناراض کر کے آپ کامیابیاں اور کامرانیاں نہیں چھو سکتے. سو دا پوائنٹ از کہ یہ جو جس نے بھی آرگنائز کیا ہے, اللہ تعالیٰ ان کو ہدایت دے, جو بھی ان کا ان کے پیچھے تھاٹ پروسیس تھا. میں ابھی بھی ازیوم کروں گا کہ دس واز آؤٹ آف اگنورنس.
میں بلکہ آپ جب تھاٹ پروسیس کی بات کریں, میں لائک آئی ووڈ لو ٹو نو دا تھاٹ پروسیس کہ مطلب کیوں کرنا یہ چیز نا, مے بی 10-15 ایئرس پہلے نا, مطلب فطری طور پہ یا ویسے ہی بندے کو سمجھ آ جاتی ہے یار یہ ڈزن مطلب میک سینس کہ ہم میوزک ایونٹ کرا کے مسلمانوں کی کسی کی مدد کر رہے ہوں گے اس سینس میں نا, مطلب یہ ایک عجیب سی چیز لگتی ہے. تو اب مطلب ٹو می اٹس اے ویری ورینگ سچویشن کہ لوگ اس کو اتنا نارمل سمجھ رہے ہیں, اور اسپیشلی جو لوگ اس کو اٹینڈ کرنے جائیں گے اگر کوئی جائے گا تو کہ یار دے تھنک اٹس اوکے کہ یار ہم میوزک فیسٹیول پہ جائیں, پیسے لگائیں یا پیسے جمع کریں اور اس سے جا کے ہم اپنے مسلمان بھائیوں کی یا بہنوں کی مدد کریں گے. تو یہ مطلب اٹ شوز کہ اس لیول پہ اگنورنس ہے.
آپ یہ سوچیں کہ اس ٹائم پہ جب آپ ناچ رہے ہوں گے کانسرٹ میں, آپ کو غزہ کے مسلمان یاد نہیں آ رہے ہوں گے جس ٹائم پہ آپ ڈانس کر رہے ہوں گے, ہلڑ بازی کر رہے ہوں گے, اس ٹائم پہ آپ کو ان کی ڈیتھس یاد نہیں آ رہی ہوں گی.
بالکل
کہ فنڈ ریز آپ کس کے لیے کر رہے ہو اور ناچ گانا آپ کس کے لیے کر رہے ہو. کین یو امیجن, یعنی ڈزنٹ میک اینی سینس واٹس ایور.
اس میں زیادہ ایک پاسبلٹی یہ بھی ہو سکتی ہے, میں کیونکہ اتنی بڑی اتنی زیادہ اگنورینس تو سمجھ میں نہیں آتی. جہاں آپ ساروں نے بھی کہا کہ یعنی سمجھ میں نہیں آ رہا کہ آپ کس طرح ایک اتنی بری چیز ہو رہی ہے فلسطین میں اور آپ اس کے لیے ناچ گا کے آپ فنڈ ریز کریں گے. میرا یہ خیال تھوڑا ڈفرینٹ ہے, میرا خیال ہے کہ ان کو پتہ ہے اتنے وہ نہیں ہیں, یہ بالکل جو جسے کہتے ہیں دل ان کے مردہ ہو چکے ہیں. انہوں نے شاید مے بی یہ روٹین میں کانسرٹس وغیرہ کرتے ہوں گے, تو انہوں نے سوچا ہوگا یار ابھی وہ غزہ کا وہ مسئلہ چل رہا ہے اور اتنا کچھ چل رہا ہے, سارے لوگ ادھر لگے ہوئے ہیں, تو بیچ میں ہم اپنا منجن کس طرح بھیجیں. اب جب رمضان آتا ہے
صحیح صحیح
تو وہ جو سارا سال معذرت کے ساتھ ناچتی ہیں وہ سر پہ دوپٹہ لے کر آ کے جی آئیں مل کے گناہوں کی توبہ کرتے ہیں, ایسا تھوڑی ہوتا ہے. صحیح ہے, تو پھر جیسے ہی رمضان جاتا ہے پھر وہ ناچ گانا شروع,
مطلب فار دا سیک آف جسٹ ڈوئنگ اٹ بیکاز انہوں نے
یہ دنیا داری ہے. یہ میرے خیال میں یہ صرف دنیا داری ہے, یہ دیکھتے ہیں ٹرینڈ کدھر جا رہا ہے. ابھی انہوں نے دیکھا کہ جی ابھی تو یار نام لیتے بھی مجھے اس کا وہ نہیں ہوتا, لیکن چلو میرے مویز کو میں دیکھ رہا تھا, وہ بھی وہ فلسطین کا جھنڈا اٹھا کے آنا فلسطینی اور یہ وہ پیچھے ترانے لگا کے اور نعرہ تکبیر وہ بھی لگا, آپ جا کے دیکھیں انسٹاگرام پہ. یعنی تم پورا یہودی ایجنڈا تم نے پاکستان کے اندر اس کے تمہارے مردار بنے ہوئے ہو, اور وہاں پر وہ بھی فلسطین کا جھنڈا. اور مجھے لاہور سے ایک اتنے عورت مارچ کے آرگنائزر نے رابطہ کیا انڈائریکٹلی کہ آپ ہمارے ساتھ مل کر فلسطین کے اوپر مرج ہوتے ہیں
اور مرج کریں,
تو میں نے کہا بھائی ایسے نہیں ہوتا. آپ نے اگر فلسطین یعنی اب آپ کو اسلام یاد آ گیا پورا ایکسیپٹ کرو, یہ نہیں کہ آپ کو یہ فلسطین والا ایشو مزے کا لگ رہا ہے تو آپ اس پہ آ جاؤ, نہیں پورا وہ
اسلام نہیں بلکہ یہ اصل میں وہ آپ کی بات صحیح کہ اس کو ایز این اپرچونٹی دیکھ رہے ہیں.
بالکل یہ اپنا وہ چورن بھیج رہے ہیں نا بیچ میں,
یہ آج کل
کیونکہ آج کل یہ ہاٹ ہے نا,
جو چیز ہاٹ ہوتی ہے وہ
بالکل. تو دس کین بی یو نو,
تو میں تو آپ کی جو اس پوڈ کاسٹ کے توسط سے جو لوگ سن رہے ہیں دیکھ رہے ہیں اگر ان کا کوئی دوست جا رہا ہے اول تو ایسے ایونٹ سے بالکل بائیکاٹ کریں, اور دوسرا یہ کہ اگر غلطی سے کوئی بیچارہ یہ سمجھ کے جا رہا ہے چلو یار فن بھی ہو جائے گا اور مدد بھی ہو جائے گی کیونکہ ٹکٹ جو ہم اتنا مہنگا خریدیں گے وہ غزہ میں ہی جانا ہے, ایسا نہیں ہوگا, یہ خود کھا جائیں گے.
بے شک
جن کو اتنی شرم و حیا نہیں ہے اتنی سینس نہیں ہے کہ ایک طرف کیا ہو رہا ہے اور اس کے اگینسٹ آپ کیا, یعنی آپ وہی وجہ بات آپ کے گھر میں جب کوئی مرتا ہے تو آپ ناچ گانا کرتے ہیں, صحیح ہے نہیں ایسا نہیں کرتے, تو یہ پیسے بھی انہوں نے ادھر نہیں بھیجنے ہیں, ان کی کوئی گارنٹی نہیں ہے.
اچھا 7 اکتوبر کو یہ واقعہ ہوا اور یہ جو ریسنٹ کانفلکٹ ہے وہ سٹارٹ ہوا, اس کے بعد 13 اکتوبر کو ڈی ایچ اے کراچی میں ایک واقعہ ہوا. میں چاہوں گا یہ ویڈیوز کا یہاں پہ لگا دیں, اس کو آئی تھنک ہیویلی بلر کرنا پڑے گا کیونکہ اتنا اپروپریٹ نہیں ہے. میں یہ پڑھ دیتا ہوں جہاں پہ یہ شیئر ہوا ہے کہ کراچی پولیس ہیو کریک ڈاؤن آن اے ڈانس پارٹی ہیلڈ ایٹ دی میاں والی ہاؤس ان ڈی ایچ اے فیز 4 area of the metropolis, arresting 10 individuals for organizing a school children's party. یہ جو مناظر آپ دیکھ رہے ہیں یہ اسکول چلڈرن, آئی ایم اسیومنگ یہ او لیولز اے لیولس کے بچے بچی ہیں جو اس قسم کے نیم برہنا حالت میں پارٹی ہو رہی ہے اور ڈرگز اینڈ الکوہل کی یعنی جو ہے نا آمد و رفت ہے. آگے لکھتے ہیں, ایز پر دا ڈیٹیلز دا پولیس ہیو رجسٹرڈ اے کیس اگینسٹ دی آرگنائزر آئیڈینٹیفائڈ ایز ایان علی اینڈ ادرز انڈر سیکشن 4x6 نارکوٹکس اینڈ سیکشن 294x34 ساؤنڈ نیویگیشن آرڈیننس آف دی سی آر پی سی ایٹ گزری پولیس اسٹیشن. دا لا انفورسرز کانفسکیٹڈ 8 bottles آف لکر اسپیکرز اینڈ ادر ریلیٹڈ آئٹمس فرام دا پریمسز. دی انسیڈنٹ اکرڈ آن 13th اکٹوبر and came to light after a video went viral on social media. In a viral video, intoxicated teenagers in a semi-naked condition, both boys and girls, could be seen fleeing the scene to avoid arrest. During the investigation, the arrested individuals disclosed the name of the bungalow's owner as Khalid Khan. And ye batate hain ki ji, according to the sources, Ayan Ali had secured official permission from the deputy commissioner to host the gathering. Ab dekhe, ye wo waqia hai, iski bhi ab tehqiqat hon aur pata chale ki kya hua, lekin ye video aapke samne hai ke Karachi mein DHM mein, ye 13th October ki baat hai, yani 7 ko waqia hua, sare log Gaza ke bare mein hai aur yahan pe ye dance party ho rahi hai, sharabo kabab chal raha hai. Ab aap chahte ho ki ji Allah ki nusrat aa jaye, ab aap kehte ho ki Allah taala aapko kisi aise maqam pe le jaye jahan pe musalman jo hain wo puri duniya ko rule karein aur bahut hi zyada jo hai na log unko respect dein. Kyun de jab aapki apni harkatein aisi hain? To ye dekhein, hamare logon ko is time pe bhi baaz nahi aate ki is tarah ke mamlaat ke bawajood jo hai wo jis tarah se kaam chal raha tha. और जैसा दानियाल भाई आपने भी कहा ना कि अभी एक्चुअली सीज़न है, ये इस वक्त ना ये डांस पार्टियों का सीज़न है, मतलब
मौसम चेंज हो रहा है
क्योंकि मौसम चेंज हुआ है, मौसम ठंडा हो गया, अब आउटडोर एक्टिविटी भी हो सकती है बहुत सारा, क्योंकि गर्मियों में गर्मी है, हब्स है, मच्छर हैं, ये वो, तो अब माहौल ऐसा हो गया कि ज़रा मौसम प्लेजेंट हो गया, अब इनको वो चाहिए. तो अब समझ नहीं आ रही कि जी करनी तो थी डांस पार्टी, हमारा तो पूरा स्केड्यूल, खासतौर पर वो इवेंट मैनेजमेंट कंपनीज़ या वो लोग जो कि डांस पार्टी रेगुलरली ऑर्गेनाइज़ कराते हैं, उनको पता हमारा जी पूरा साल ये अब गज़ा की वजह से जो है ना हमारा बिज़नेस डाउन जाएगा, तो क्या करें, डांस पार्टी तो करनी करनी है, लोगों को लाना है, लेकिन ऊपर से एक लेबल थोड़ा सा लगा दो कि जी एड का कुछ हिस्सा हम गजा वालों को भेज देंगे, जो कि आपने कहा कि शायद वो भी खा जाएं खुद भी, और फ्रैंकली स्पीकिंग ये किसी तौर पे भी जस्टिफाइबल लगता नहीं है. तो दिस इज द सैड स्टेट ऑफ
अफेयर्स. एक न्यूज़ और भी है इसी से मिलती जुलती कि मैं पढ़ रहा था कि 12 गर्ल्स रिसेंटली डिफरेंट उस पे इवेंट्स पे डांस पार्टीज में हैव बीन किल्ड ड्यू टू ड्रग ओवरडोज एट डांस पार्टीज इन फार्म हाउसेज इन कराची.
अच्छा.
और ये एक डेड बॉडी उनको मिली है, उसकी बेसिस पे जब इन्वेस्टिगेशन हुई है तो अब तक पता लग गया कि 12 है. अल्लाहु आलम एक्चुअल में क्या नंबर्स हैं और ये कितने टाइम फ्रेम पे स्प्रेड है. और इंटरेस्टिंगली मुझे किसी ने लाहौर में भी एक इस तरह वाकया बताया था, एक मदर थी एंड शी वाज सेइंग कि मेरी बड़ी कुछ सादे सी शरीफ सी बेटी थी एंड शी वंस सेड कि आई वांट टू गो टू दिस वन ऑफ दीज पार्टीज एंड एग्जैक्टली उनके साथ ये हुआ, शी वेंट देयर और फर्स्ट टाइम इतना ड्रग ओवरडोज हुआ कि शी एक्चुअली पास्ड अवे. और मैं ये सोचता हूँ कि ये चीज़ हमारे मेन स्ट्रीम मीडिया पे नहीं आ रही ना. कितने ऐसे वाकयात हो रहे हैं ऑन रेगुलर बेसिस. ड्रग्स वी ऑल नो के बहुत कॉमन है स्कूल कॉलेजेस यूनिवर्सिटीज़ में, लेकिन ड्रग ओवरडोज कितना है, कितनी डेथ्स हो रही हैं, किस फ्रीक्वेंसी और किस इंटेंसिटी और तादाद के साथ जिना और ये फहाशी और ये सारी चीज़ें फैल रही हैं. तो वो जो आपने बात की कि इसके बाद हम कैसे एक्सपेक्ट कर सकते हैं कि अल्लाह की मदद इस कॉम पर आएगी, अल्लाह की रहमत हमारे ऊपर आएगी. मतलब इट्स सच अ वरीइंग साइन ना, कि मुझे लगता है कि यार हमारा जो काम है ना वो इतना ज़्यादा करने वाला है, लोगों को लिटरली जैसे कहते हैं झंझोड़ने वाली स्टेज आ चुकी भी है कि प्लीज़ गाइज वेक अप.
देखिए, ये जो ओ लेवल्स ए लेवल्स के बच्ची बच्चियों का भी हमने सीन देखा कि जी कराची में इस तरह से डांस पार्टी चल रही है, लिकर है, ड्रग्स हैं, ये सब कुछ है, ये ना एक बड़ी कॉमन चीज़ बन चुकी है. मैं अगर अपने डेज को याद कर मतलब जो ना करूँ ओ लेवल्स और आगे एजुकेशन में, उस टाइम पे ना ये चीज़ें अभी तब भी ना मतलब काफ़ी मायूब भी थी, और अगर कोई करता था ना तो वो बड़ा डर डर के करता था. यानी अगर कोई इस किस्म का सीन होता भी था तो पीपल वर वेरी स्केर्ड अबाउट यू नो डूइंग समथिंग लाइक दिस, और एटलीस्ट आपके दिल में गिल्ट होता था कि यू नो आई एम नॉट एट अ वेरी गुड गैदरिंग और मैं एट सम लेवल कुछ गलत काम कर रहा हूँ. लेकिन अब जो है ना वो उस लेवल तक ये बात नॉर्मलाइज कर दी गई है थ्रू वेरियस इवेंट्स दैट आर हैपनिंग इन स्कूल प्रेमिसेस. यानी हमारे टाइम पे स्कूल प्रेमिसेस में तो इम्पॉसिबल बात थी कि ऑफिशियली स्कूल ऑर्गेनाइज करवाए ऐसी पार्टी, और वो सवाल ही पैदा नहीं होता. लेकिन आज जो है ना स्कूलों ने कॉन्सर्ट्स को नॉर्मलाइज किया है, फिर जब कॉन्सर्ट होते हैं उसमें ड्रग्स भी आते हैं, उसमें अल्कोहल भी आता है, उसमें सारा वो हुलड़बाजी होती है.
स्कूल्स कॉलेजेस के अंदर ही होते हैं, यू नो.
जी, अंदर ही होते हैं.
जी.
और उसके बाद वो जो इवेंट होता है ना, उससे जो मर्द ख़वातीन के अंदर जो एक फ्रीडम्स को एक हवा मिलती है ना, वो थिंग्स आर नेवर द सेम आफ्टर दैट इवेंट. यानी कई आपके इस तरह के इवेंट्स होते हैं जो स्कूल में या कॉलेज में या यूनिवर्सिटी की तारीख में आते हैं, और वो आपके ना रिलेशनशिप्स को चेंज कर देते हैं. यानी पहले आपके साथ लड़कों के और लड़कियों के बीच में थोड़ा सा एक फासला था, लेकिन आफ्टर दैट कॉन्सर्ट एवरीथिंग वॉज टर्न टू पीसेस, क्योंकि उसमें आप लोगों ने इतना कुछ कर दिया कि अब वो शर्म हो आके जितने भी थोड़े बहुत तकाजे थे ना वो भी चले गए.
और ये जो इवेंट्स है ना, पहले हमारे टाइम पे ना इस तरह का कोई इवेंट होना है, कोई जैसे स्ट्रगल मेले टाइप इलेक्शंस होते हैं या इस तरह की चीज़ें होती थी, वो उसकी फ्रीक्वेंसी बड़ी कम थी। पूरे एक सेमेस्टर में ना एक इवेंट ऐसा आ जाएगा, बाकी स्पोर्ट्स स्पोर्ट्स अपने अपने लहदे हो रहे थे। अब ये कि अब तो ये जो MUNs हैं, फिर कॉन्सर्ट्स हैं, फिर फलानी बेक सेल, और इतने नंबर ऑफ इवेंट्स हैं, मुझे लगता है हर महीने चल रहे होते हैं। इनफैक्ट सैडली मैंने तो स्पोर्ट्स इवेंट्स, मुझे एक अपने नेफ्यू को पिक एंड ड्रॉप के चक्कर में मुझे पता लगा कि स्पोर्ट्स इवेंट्स किस तरह के हो रहे हैं और वहाँ बच्चियाँ किन क्लोदिंग में आ रही हैं, जो स्पोर्ट्स क्लोदिंग होती है टाइट किस्म की, तो इट वॉज लाइक शॉकिंग फॉर मी कि यार ये हो क्या रहा है। मतलब ये स्पोर्ट्स वीक के अंदर भी इस लेवल की, अल्लाह माफ़ करे, बेगैरती ही कहना चाहिए कि वहाँ तक पहुँच गए कि यार ये मुझे तो समझ नहीं आती माँ बाप कैसे अपनी बच्चियों को इस तरह के क्लोथ अलाउ करते हैं कि जी स्पोर्ट्स के नाम पे यू कैन वेयर एनी टाइट क्लोथिंग एंड गो। स्कूल की एडमिनिस्ट्रेशन भी वहीं पर है, बॉयज़ भी वहीं पर हैं, सब कुछ वहीं पर है, तो इट्स मतलब बड़ा परेशानी वाली बात होती है।
और अल्लाह की नुसरत तो दूर की बात, जो हालात सुन के तो ये लग रहा है कि जिस तरह आप देखें ना इराक, सीरिया, लिबिया, फिर अफगानिस्तान, चेचनिया, बोस्निया, बर्मा और पता नहीं किधर किधर जहाँ जहाँ मुसलमान रहते हैं, अल्लाह ताला ने यानी अल्लाह ताला तो नहीं, खैर हमारे अपने ही अमाल ने हमारे ऊपर इतनी सख्तियाँ आई, तो पाकिस्तान की क्या गारंटी है कि ये बचेगा? मेरा नहीं ख्याल, मैं मुझे ये लग रहा है कि उल्टा होगा, नुसरत के बजाय अब हमारी बारी है। खुदा न खास्ता जिस तरह हम हालात क्रिएट कर रहे हैं ना, और अगर हमारा नंबर लग गया ना, जैसा आप हम देखते हैं इराक में क्या हुआ, सीरिया में क्या हुआ, अच्छे खासे लोग पूरे के पूरे शहर वो बिल्कुल उजड़ गए। अलेपो में क्या हुआ था, सही है, इसी तरह बाकी आपका डोमेस्कस पूरा तबाह हो गया, सही है, अफगानिस्तान में आप देखें, अभी फलस्तीन में हो रहा है। फिर तो इवन अगर आप अपने मुल्क की बात करें, कश्मीर के अंदर हो रहा है, तो यहाँ पर रह कर अगर आप नहीं जाग रहे तो फिर तो ये होगा। और दूसरा ये कि दो जगह पे मैं प्रॉब्लम देखता हूँ, एक तो ये प्रॉब्लम है जो इन हरकतों में बराह रास्त मुलविस होते हैं, सही है, फिर कुछ आप कह लें कि उस कैटेगरी में शायद हम भी आते हैं, कुछ हमारे जैसे लोग होते हैं जो खुद तो बचे हुए हैं, अपने बच्चों को बचाया हुआ है और समझ रहे हैं सब ठीक है। नहीं, ऐसा नहीं होता। मेरे ख्याल में जब अजाब का कोड़ा अल्लाह ताला का चलेगा तो फिर हम भी ज़द में, बल्कि हम शायद पहले ज़द में आए। तो ये जो खुद दीन पर अमल कर रहे हैं और बच के बैठे हुए हैं, इनको चाहिए कि अब ये भी घरों से निकलें, ये घरों से निकलें और हर बच्चे को अपना बच्चा समझकर, और जिन जो पेरेंट्स हैं बिलखसूस, वो स्कूल्स के ऊपर प्रेशर डालें, एक कम अज़ कम तालीमी इदारों को इस तरह की बेहयाइयों से और इस तरह की ख़तरनाक चीज़ों से आज़ाद होना चाहिए, पाक होना चाहिए। वहाँ पर बच्चे जाएँ, एजुकेशन हासिल करें। आप उधर बच्चे भेजते हैं इंजीनियर डॉक्टर बनने के लिए, वो बन के निकलता है चरसी और जानी, अल्लाह माफ़ करे। तो ये तो बिल्कुल,
आई थिंक इसमें मैं पेरेंट्स को बोलूँगा कि देखें वो स्टेक होल्डर्स हैं इसमें, यानी उनको पता होना चाहिए कि जी हमारे बच्चे अब वहाँ पे प्रॉम नाइट्स भी हो तो एक आम चीज़ बन गई है, प्रॉम नाइट्स होती हैं, एनुअल डेज़ के नाम पे बहुत कुछ होता है, इसी तरह से वैलेंटाइंस आप लोग मनाते हैं, हेलोवीन आप मनाते हैं, हर मतलब उल्टा काम सीधा जो भी है सब कुछ आप करेंगे, कुछ दो चार इवेंट्स प्रोडक्टिव भी हो जाते हैं बीच में, लेकिन ओवरऑल आप देखते हो कि ये चीज़ इसको फंसा दी जाती है। तो असल में पेरेंट्स के लिए ये बनता है कि वो खुद अपने इदारों में जहाँ जहाँ उनके बच्चे पढ़ते हैं वहाँ पर जाएंगे, कुछ स्टैंड लें और अपनी बात करें कि भाई हम अपने बच्चे बाहर निकाल देंगे अगर आप लोगों ने यही कुछ करना है। यानी हमारे बच्चों की हया से ज़्यादा, हमारे बच्चों के ईमान से ज़्यादा तो कोई चीज़ वैल्यूबल नहीं है।
और इससे बड़ा फ़र्क पड़ता है भाई, मैं अभी आपकी पॉडकास्ट में एक दो हमने इसके ऊपर जिक्र भी किया था
जी,
वो एक टेड टॉक रखी थी किसी स्कूल ने लाहौर में,
जी जी जी
सही है, और कुछ पेरेंट्स ने उसको वो किया कि जी ये नहीं होनी चाहिए, वो गैर मुनासिब थी, तो उन्होंने ख़त्म कर दी,
बेशक
सही है। उसके बाद बहुत ज़्यादा प्रेशर आया कि जी नहीं इसको ख़त्म ना करें, इसको रखें, लेकिन वो फिर नहीं हुई थी वो आखिर में। तो इस सब पेरेंट्स को चाहिए कि ज़रा जाएं, थोड़ा सा इन्वॉल्व हों अपने बच्चों के स्कूलों में, और ज़रा एडमिनिस्ट्रेशन से फ्रीक्वेंटली मिलते रहा करें और देखें, पूछें भाई ये क्यों हो रहा है, इसकी क्या ज़रूरत है, अब हेलोवीन की क्या ज़रूरत है, या वैलेंटाइंस डे में क्या एजुकेशन,
कौन सा एकेडमिक जो है ना क्वालिफिकेशन में इजाफा हो जाएगा उसकी अटेंड करके।
पेरेंट्स ना समय डरते रहते हैं कि यार अच्छा जो आपने कहा ना कि जो दीनदार प्रैक्टिसिंग है वो क्या करेंगे, वो अपने बच्चों को कहेंगे अच्छा बेटा हेलोवीन हो रही है ना स्कूल में तो आप नहीं जाना,
छुट्टी,
ठीक है आप छुट्टी कर लें, ये कोई ऐसी तो एट मैक्स ना उस बच्चे को उससे पीछे कर लेते हैं। स्कूल एडमिनिस्ट्रेशन के पास पता कब जाते हैं कि बच्चे के मार्क्स कम आ गए, पढ़ाई में कोई मसला तो हो, उस पे पेरेंट्स स्कूल फौरन पहुंचेंगे, दो नंबर के ऊपर, चार नंबरों के ऊपर। तो इट शोज़ के पेरेंट्स की प्रायोरिटीज़ कहाँ हैं, मतलब इट्स मतलब जिस लेवल का प्रेशर पेरेंट्स फील करते हैं बच्चों के मार्क्स के ऊपर, اٹ از کریزی کہ ان کو بچوں کی آخرت کی فکر ورسز دنیاوی ایجوکیشن, دنیا کی آگے مال شال کی بھی نہیں, دنیاوی صرف ایجوکیشن کی فکر میں کتنا کلیئر ڈفرینس ہے. سو آئی تھنک اٹس مطلب پیرنٹس کو بھی ایجوکیٹ ہونا چاہیے, اپنے آپ کو بھی کرنا چاہیے کہ بھائی میری بچوں کی جو تربیت کی ذمہ داری وہ کیا ہے, کیا ایگزیکٹلی کیا ان کو او لیولس کرا دینا, اے لیولس کرا دینا, 22-23 سال تک ان کو یونیورسٹی میں پڑھاتے رہنا, کس چیز کے لیے تیار کر رہے ہیں. مطلب 23 سال تک کا بچہ اگر ابھی تک پڑھائی کر رہا ہے, اس کو گھر میں ایگزام کے دوران چائے اور سرو ہو رہا ہے, سارا کچھ ہو رہا ہے, وہ کس طرح ذمہ داری اٹھائے گا کل کو. کل کو کسی چیز میں آپ کو اس بچے کی ذمہ داری دینی ہے کہ اس نے بڑا کام کرنا ہے, یو ہیو ناٹ پریپیئرڈ ہم فار دیٹ. آپ نے اس کو بالکل ایک پیمپرڈ سا بچہ ہی بنایا ہوا ہے بائی دا ایج, تو 23 سال کے ہو گئے, اسے پوچھ لو بھائی تمہاری زندگی کا مقصد کیا, شاید اس کو نہ بتاؤ, اس کو یہ نہیں بتاؤ کہ واٹ آئی وانٹ ٹو ڈو ان دا نیکسٹ 5-10 ایئرز. بس وہ ایک چل رہی زندگی ہے جیشی والی, بس چل رہی
ہے. ہم لوگوں نے نا وہ ٹین ایجرز کو نا بچہ بنا کے رکھا ہوا ہے, حالانکہ فرینکلی اسپیکنگ اسلام میں کوئی ٹین ایجر نہیں ہے, یا تو آپ بالغ ہیں یا بالغ نہیں ہیں. اگر آپ بالغ ہو گئے ہیں تو آپ اڈلٹ ہیں اور آپ کا نامہ اعمال شروع ہو چکا ہے, آپ کے اوپر ڈیڈ اسٹارٹ ہے. یہ نہیں کہ جی ابھی تو بچہ ہے, ابھی تو کھیلنے کودنے کے دن ہے, یہ اس کے فارمیٹیو ایج تھے جہاں پہ آپ کو چاہیے تھا کہ آپ اس کو پازیٹیو اور پروڈکٹیو ایکٹیویٹیز میں لگاتے, نہ کہ یہ کہ وہ الٹا اپنے یعنی ہر قسم کی بے حیائی اور فحاشی اور اوٹ پٹانگ قسم کے کاموں میں اپنے آپ کو انوالو کرے اور اپنا فیوچر بھی تباہ کرے اسی اعتبار سے, کیونکہ یہ وہ آتے ہیں جو ایک دفعہ شروع میں لگ جائیں پھر آگے سے ان کو چینج کرنا بڑا مشکل ہو جاتا ہے. ونس یو گیٹ اڈکٹیڈ ٹو دیز ڈرگز, الکوہول, پارٹی لائف اسٹائل, اٹس ویری ویری ہارڈ ٹو ٹیک اے یو ٹرن اینڈ کم بیک. سو اللہ تعالیٰ رحم فرمائے. گائز ہم اپنے نیکسٹ سیگمنٹ کی طرف جاتے ہیں جو کہ ہے نیوز آف دا ویک. تو آج کا جو نیوز آف دا ویک سیگمنٹ ہے اس میں میں آپ کو ایک کلپ دکھاتا ہوں جو کہ ایکچولی سپٹمبر 2023 کا ہے, اور یہ بڑا ایک ڈیمننگ قسم کا ایویڈنس ہے, میں آپ کو سناتا ہوں. ود ریگارڈس ٹو, یہ ایک میراتھن کاؤنٹی ہیلتھ اینڈ ہیومن سروسز کی کمیٹی کی میٹنگ ہے, اس میں ایک شخص ہے جو کہ ایکچولی کچھ بات بیان کر رہا ہے, ذرا سنتے ہیں.
Hello, my name is Christopher Wood. Thank you all so much, brothers and sisters, for attending. I really want to thank the county board for continuing to stand up for everybody. It takes a lot of sacrifice of your reputation and possibly livelihood in your day-to-day to put in the energy and effort to stand up for what's right. So God bless you. I'm going to go through and talk a little bit about things that people may not know. I think a lot of people are well aware that COVID is a scam. Well, you know, the whole practice of it. Everyone understands there's disease, but the fear that they've pushed is to such a great extent to try to control and manipulate us. So I'm going to talk about who's actually behind it, because not too many people want to do that. You know, we always talk about Republicans, Democrats, but they're both wings of the same bird, unfortunately. So the COVID agenda, who was in charge of the CDC that was controlling and telling our government to shut down small businesses and what they recommend for the mandates of the vaccines and Pfizer and all this? Ooh. So at the time when COVID was being enacted, I'm going to read off the staff of who's in charge of this CDC. The director of the CDC was Rochelle Walensky, dual citizenship with Israel. She's a Jew. Deputy director of the CDC, Ann Schwalchik, dual citizenship with Israel, Jew. CDC chief of staff, Sherry Berger, dual citizenship with Israel, Jew. CDC chief medical officer, Mitchell Wolf, dual citizenship with Israel, Jew. Chris, CDC director of the Chris, Washington office.
I'm going to ask
is,
that
this
you...
is pertinent to the topic. This we're talking about
speech.
COVID, right?
Freedom of speech. Let
yeah.
Speak.
This is pertinent to COVID. So I love you, Jennifer.
Doesn't make it bad. Let them speak.
Yeah, please. So director of the CDC of the Washington office, Jeff Rezik, dual citizenship with Israel, Jew. COVID czar, Jeff Zients, dual citizenship with Israel, Jew. COVID senior advisor, Andy Slavitt, dual citizenship with Israel, Jew. Assistant of Health Secretary for
this
Human Services for our country, the Assistant of Health Secretary, Rachel Levine, transgender,
Michael
dual
Brennan,
citizenship
speak,
with
please?
Israel.
Yes.
I'm going to ask that you hold off, Christopher.
Ma'am, I'm almost done.
Mr. Wood, the chair has ruled that your comments are out of order. She's asked you to stop.
How is it out of order?
The chair has...
He said Jew. There's nothing wrong with Jew. It's not derogatory. Yeah,
exactly. Okay, keep on going. Head of Pfizer vaccines,
again,
Albert Bourla, dual citizenship with Israel, Jew. Pfizer chief scientist, Michael Dostin, dual citizenship with Israel, Jew. Moderna chief scientist, Tal Zaks, dual citizenship with Israel, Jew. BlackRock,
please.
Everyone know BlackRock? BlackRock CEO, Larry Fink,
please,
dual citizenship with Israel, Jew. I said we're willing to sacrifice our ego, our reputation, and our lives.
Seconds.
Yes, ma'am, and I love you, and I appreciate your patience. BlackRock president, Rob Capital, dual citizenship with Israel, Jew. The CDC chief medical officer of Johnson & Johnson, Joanne Waldstreicher, dual citizenship with Israel, Jew. Chief medical officer of Merck, Michael Rosenwald, dual citizenship with Israel, Jew.
head advisor of the World Economic Forum, Yuval Harari, dual citizenship with Israel too, and that's only talking about COVID. That's not talking about who's in charge of
Christopher, you need to
that's
stop.
Not talking about who's in control of the media or the banks. I can go on. God bless y'all. Thank you for your patience.
یہ آپ دیکھیں کہ واٹ اے اسٹرینج انکشاف جو اس نے کیا ہے کہ جتنے بھی آپ کے ٹاپ کمپنیز ہیں وہ تو اب اوبویسلی کووڈ سے ریلیٹڈ بات کر رہا ہے بٹ ہی سیئنگ کہ سی ڈی سی جو ہے سینٹر آف ڈیزیز کنٹرول امریکہ میں اس کی جو ٹاپ لیڈرشپ ہے فائزر میں موڈرنا میں جانسن اینڈ جانسن میں بلیک راک اگر آپ کو نہیں پتا اٹس اے ہیوج انویسٹمنٹ کمپنی وچ لٹرلی اونز جسٹ اباؤٹ ایوری تھنگ ان دا ورلڈ اس کے علاوہ اگر وہ نہیں ہے تو پھر وینگارڈ والے ہیں
یہ دو
یا وہ ایک اسٹریٹ والے بھی ہیں کیا نام ہے ان کا اسٹیٹ اسٹریٹ والے یہ لوگ ہیں جو کہ اون کرتے ہیں پریٹی مچ ایوری تھنگ ان دا ورلڈ رائٹ ناؤ جو اسپیشلی جو لکوڈ کیش ہے آپ کا وہ سارے کا سارا بینکس کے اندر فارماسیوٹیکل کے اندر مطلب یو نیم اٹ اینڈ دے اون اٹ اور امیجن کریں کہ ہم لوگ تو نا چھوٹی چھوٹی اینٹیز کو دیکھ رہے ہوتے ہیں اصل میں ان کے اوپر جو ہے نا یہ بڑے بڑے انویسٹمنٹ جوائنٹ گروپس بیٹھے ہوئے ہیں جو کہ اون کرتے ہیں تو وہ آپ کو بتا رہا ہے کہ بیسکلی لائک ویئر از دا لنک اچھا اس میں نا ویسے کہنے کو بہت کچھ ہے یعنی ایک تو میں کہوں گا ہماری آڈینس جو ہے وہ اپنے اون پہ اپنے فری ٹائم میں بلیک راک کو انویسٹیگیٹ کریں اسٹیٹ اسٹریٹ کو انویسٹیگیٹ کریں وینگارڈ کو انویسٹیگیٹ کریں واٹ آر دیز کمپنیز کون ان کو اون کرتا ہے کیا کہاں کہاں پہ ان کے شیئرز ہوتے ہیں وغیرہ وغیرہ اس کے علاوہ آپ یہ دیکھیں کہ آج ہم لوگ ایز مسلمز جب روتے ہیں نا کہ ہمارے حالات بڑے خراب ہیں بھائی کریڈٹ ویئر کریڈٹ از ڈیو یو لک ایٹ واٹ دا جوئش لابی از ایکچولی ڈن انہوں نے حالانکہ دنیا کی تعداد میں یعنی پاپولیشن میں وہ نہ ہونے کے برابر ہیں ٹھیک ہے یہ خاص طور پہ اسرائیلی جوز کی بات ہو رہی ہے کیونکہ ساروں کے انہوں نے زبان کیونکہ دوسرے جو آرتھوڈاکس جوز ہیں امریکہ میں وہ تو ایون اسٹیٹ آف اسرائیل کے بھی خلاف ہیں تو یہ چھوٹی سی پاپولیشن ہے لیکن دے لٹرلی اون ایوری تھنگ تو آپ ان کو یہ کریڈٹ تو دیں کہ انہوں نے کوئی کمپنی کوئی میڈیا ہاؤس کوئی یعنی جہاں پہ گڈز اینڈ سروسز کوئی جگہ نہیں چھوڑی تو ہم ان سے ہم مقابلہ کرنا چاہتے ہیں جنہوں نے ہر گورنمنٹ کے اندر ہر لوگوں کے اندر پورے کہتے ہیں ان کی پانچوں انگلیاں گھی کے اندر ہیں اور ان سے ہم چاہتے ہیں کہ جی ہمارا مقابلہ ہو اور ہم کریں تو ہمیں اپنے آپ کو ڈیولپ کرنا ہے اپنے آپ کو ریز اپ کرنا ہے
مجھے تھوڑا سا یہ ایک چیز بات یاد آ رہی ہے تو یہ جو لبرل ورلڈ نے ہمیشہ سے یہ کہا ہے کہ مولوی نے جو ہے نا کام خراب کیا ہے اور مولوی نے ترقی نہیں کی تو ہمارے لبرل ورلڈ نہیں کہیں پہنچی ان کے کمپٹیشن میں
ہاں یہ تو بات ہے اصل میں مولوی کا کام کیا تھا
چلے مولوی تو نہیں کیا
مولوی کا مولوی سائنسدان ہے مجھے بتائیں
چلے مولوی نے نہیں کیا
مولوی نے آپ کے لیے جو ہے نا وہ فائزر ویکسین بنانی تھی
تو اس کم از کم پھر ہماری لبرل ورلڈ کو تو کہیں پہنچنا چاہیے تھا نا
لبرل ورلڈ والی ہماری جو ہے نا ان کا کام ہے لیکچر دینا ہمیں بتانا کہ لبرل کتنے امیزنگ ہیں وہ والے بس ہم ویسا بننا چاہتے ہیں اور خود بن نہیں سکتے تو ان کو ہوتا ہے کہ مولوی کو رگڑے مولوی تم لوگ بن جاؤ مطلب وہ چاہ رہے ہیں کہ مولوی ایسے بن جائیں ہم تو وہ بھی نہیں کر سکتے
اچھا جس طرح بھی آپ دیکھیں یہاں پاکستان میں ہم لوگوں نے لاسٹ ٹائم بھی بات کی تھی کہ میک ڈونلڈس کا بوائیکاٹ کی بات ہوئی بہت سے لوگوں نے بوائیکاٹ کیا بھی میک ڈونلڈس کو تھوڑے سے جان کے لالے بھی پڑے اسٹاک بھی ان کا تھوڑا بہت نیچے گیا اور پاکستان میں اور سعودیہ میں اور آگے پیچھے کئی ممالک میں جو مسلم ممالک میں میک ڈونلڈز نے نا اپنی وضاحتی بیان بھی جاری کیا اور جو پاکستان میں تھا انہوں نے کہا کہ جی ہم ایک کروڑ روپیہ ڈونیٹ کریں گے غزہ کو ایک کروڑ روپیہ از پینٹس فار اے کمپنی لائک میک ڈونلڈز اینڈ ایک کروڑ روپیہ مطلب وہ شاید کسی ایک آؤٹ لیٹ کی نا دن کی سیل ہوگی ٹھیک ہے اچھا دوسری بات آپ یہ دیکھیں کہ غزہ میں جو انہوں نے جو اسرائیلی آفیشیل میک ڈونلڈس کا جو بیان تھا وہ یہ تھا کہ 4,000 میلز پر ڈے ہم دیں گے ٹو عام عوام نہیں ٹو سولجرز ٹھیک ہے اور اس کے بعد انہوں نے کہا کہ جی باقیوں کو ہم کچھ ہاف پرائز پہ بڑے انہوں نے ڈیل سیلز نکال دیں اچھا یہاں پہ نا میک ڈونلڈس کا بیان آیا کہ جی ہم لوگ نا وہ والے نہیں ہیں ہم اسرائیلی والے نہیں ہیں ہم دوسرے ہیں اچھا پھر اسی طرح سے سعودیہ میں بھی انہوں نے کہا کہ وہ ہم وہ والے نہیں ہیں یعنی آپ حرم میں بھی آپ کو میک ڈونلڈس ملتا ہے آپ کو پتا ہے تو انہوں نے کہا جی ہم وہ نہیں ہیں جو آپ سمجھ رہے ہیں ہم تو لوکل ہیں ہم تو دیکھیں نا لوکل بزنس کو سپورٹ کرتے ہیں بات یہ کہ شاید آپ فرینچائز ماڈل کو نہیں سمجھے فرینچائز ماڈل میں نا جب آپ کسی کی فرینچائز لیتے ہیں تو ایسا نہیں ہوتا کہ پاکستان والے ہیں اور اسرائیل والے ہیں امریکہ والے ہیں آپ سارے کے سارے ایک ہی کوآپریشن کو ریپرزینٹ کرتے ہیں یہی ادارے عام طور پہ کوآپریشنز جو ہیں وہ پولیٹیکل نہیں ہوتے وہ اپنے آپ کو نیوٹرل رکھتے ہیں کہ بھائی ہمیں پالیٹکس میں پڑھنے کی ضرورت نہیں ہے لیکن میک ڈونلڈز جو ہے اب یہی بلیک راک کی جہاں بات ہو رہی ہے ان کی اتنے اسٹرانگ ٹائز ہیں کہ انہوں نے کہا جی ہم پولیٹیکل ہوں گے اور ہم پولیٹیکل کس سائڈ پہ ہوں گے یعنی یا تو آپ اوپریسر کی سائڈ پہ ہیں یا اوپریسڈ کی سائڈ پہ ہیں تو انہوں نے کہا ہم اوپریسر کو برگر دیں گے فری میں 4,000 یعنی ان کے سولجرز کو دیں گے تاکہ وہ جان بنا کے میدان جنگ میں کودیں اور فائر کھول دیں ساروں پہ یعنی دس از واٹ وی ول ڈو. تو اب آپ کہتے ہو کہ جی ہم ان سے برات کا اعلان کرتے ہیں, آپ برات کر نہیں سکتے بیکاز آپ رائلٹیز ان کو پے کر رہے ہو. جب تک آپ یہاں پہ ایگزسٹ کرتے ہو آپ رائلٹیز وہاں پہ کنٹینیوسلی پے کرتے ہو, تو آپ کے لیے نا اپنے ہاتھ صاف کر کے نکل جانا نا امپاسبل ہے کہ آپ کہیں نہیں نہیں ہم تو وہ والے نہیں ہیں. آپ وہی والے ہو, ایگزیکٹلی وہی والے ہو, چاہے جتنے مرضی آپ ذاتی بیان پیش کرتے رہیں اور آپ جتنا مرضی کہتے رہیں. اور یہ جو لوگ کہتے ہیں نا کہ جی نہیں, لیکن مجھے خود لوگوں نے ان باکس میں کہا کہ لیکن دیکھیں نا لوکل جو وہ بزنسز ہیں اس میں ہمارے لوگ امپلائڈ ہیں, تو کوئی اور جاب کر لیں, لوکل بزنسز کو سپورٹ کیوں نہیں کرتے؟ یعنی جہاں اگر یہ میکڈونلڈز نہ ہوتا تو آپ کو کیا لگتا ہے یہ لوگ انمپلائڈ ہوتے؟ اگر میکڈونلڈز نہ ہوتا تو دیٹ وڈ ہیو کریٹڈ مور روم فار ادر پیپل ٹو یو نو اوپن اپ, اینڈ یہاں پہ اور لوکل برانڈ چلتے. اور میں آپ کو بتاؤں یہ جو انٹرنیشنل برانڈز ہیں نا, ان کا ایک بہت بڑا نقصان پتہ کیا ہوتا ہے؟ لوکل مارکیٹ کو نقصان ہوتا ہے. ہمیں لگتا ہے نہیں نہیں باہر سے بزنس آ رہا ہے, مسئلہ یہ ہے کہ یہ مونوپولیز ہیں, یہ مونوپولیز ہیں, یہ سارے کا سارا بزنس پکڑ لیتی ہیں. یعنی فار ایگزامپل بڑے بڑے اسٹورز امریکہ میں اگر آپ دیکھیں, وال مارٹ ہو گیا یا جو ہے نا یو کے میں ٹیسکوز ہو گیا, کارفور وغیرہ ہو گیا, یہ بڑے بڑے اسٹورز ہیں. یعنی یہ کیا کرتے ہیں, یہ ایک بندے کی اونرشپ ہے یا دو چار کی اونرشپ ہے اور وہ سبھی کچھ بیچ رہا ہے آپ کو. یعنی پیمپر سے لے کر ادویات سے لے کر یو نو ڈیری پروڈکٹس اور کھانے پینے کی اشیاء اور کپڑے جوتے سب کچھ وہ بیچ رہے ہیں آپ کو ایک ہی روف کے نیچے. فائدہ کس کو ہو رہا ہے؟ ایک بندے کو ہو رہا ہے جو اس کا اونر ہے, یا چار پانچ لوگ اگر اونرز ہیں, کوئی کمبائنڈ ایفرٹ ہے تو ان سب کو ہو رہا ہے. تو ورنہ اگر یہ نہ ہوتا تو کیا ہوتا؟ یعنی آپ کی کپڑوں کی دکان علیحدہ ہوتی, انڈے ڈبل روٹی کی علیحدہ ہوتی, وہ ہوتی, اور یہ سارے لوگوں کو فائدہ ہوتا. تو یہ نہ سمجھے کہ اگر کوئی باہر سے چین آ گئی ہے تو اس نے لوکل اکانومی کو جو ہے نا اٹھا دی ہے اور اس کے اندر ایک پراسپیرٹی آئی ہے. اس نے کیا کیا ہے, بجائے آپ کو آنٹرپر بنانے کے اس نے آپ کو غلام بنا دیا, غلام سے جو ہے نا مطلب نوکر کلاس میں ڈال دیا. یعنی آپ وہاں پہ اب نوکری کریں گے,
آپ کے ملک کو کھانے کے لیے آئے ہیں
جی بالکل. اور وہ آپ کی مارکیٹ کو دیکھتے ہیں, آپ ان کو ایک سائزیبل چنک نظر آ رہا ہے, وہ وہاں پہ آ جاتے ہیں کہ جی ہم یہاں پہ پیسے کمائیں گے, اور وہ آپ سے یعنی اربوں کھربوں کما جاتے ہیں. تو ہمارے لیے ایٹ دا ویری منیمم میں کہتا ہوں کہ ہمیں کم از کم اگر یعنی اور جہاں پہ ہم نے اتنی ساری چیزوں کی بات کی ہے, تو بوائیکاٹ بھی ایک اسٹریٹجی ہوتی ہے. ویسے تو سب سے اچھا بوائیکاٹ تو اسٹیٹ لیول پہ ہوتا ہے کہ اگر آپ کی اسٹیٹ کہے کہ جی اگر آپ لوگ یہ حرکت کرو گے ہماری طرف سے, جس طرح آپ نے کہا نا سفیر نکال دو آپ کو, جی آپ کا بزنس ہم آپ کو نہیں کرنے دیں گے, اب آپ جائیں کہیں اور بزنس کریں, تو پھر ان کو نا اٹ ہٹس دیم ویئر اٹ ہرٹس, یو نو. سو دیٹس ویئر وہاں پہ اسٹیٹ انوالو ہوتی ہے. لیکن اگر چلے اسٹیٹ نہیں بھی انوالو ہو رہی, ہم اپنے لیول پہ جو تھوڑا بہت کر سکتے ہیں وہ ہمیں کرنا چاہیے. گائز اب ہم اپنے لاسٹ سیگمنٹ کی طرف جاتے ہیں, وچ از ویورز آف دا ویک. تو الحمد للہ جی ہمارا چونکہ چینل اب ریزیوم ہو گیا اور کام اسی طرح زور و شور کے ساتھ جاری و ساری ہے, تو ماشاء اللہ بہت ہی اوور ویلمنگ رسپانس آیا عوام کی طرف سے. پہلا کامنٹ لیتے ہیں جی, آج ٹمبلر 054 کہہ رہے ہیں کہ ویلکم بیک شیخ, مسڈ ایم ڈبلیو اے الاٹ, اٹس ہائی ٹائم بی مسلمز شوڈ ہیو دیز کائنڈز آف پلیٹفارمز سو وی کین اسپیک فریلی. اس کے علاوہ جی پاکیزہ آرٹ پوائنٹ کا کہنا ہے کہ جی نو ڈراماز, نو موویز, جسٹ دا موسٹ اویٹڈ ویڈیوز بائی یو پیپل, ویلکم بیک ضیاء بھائی. تو انہوں نے بھی جی ماشاء اللہ اپریشیٹ کیا. اس کے علاوہ ایم موزم 2437 کہہ رہے ہیں کہ آئی واز ڈیسپریٹلی مسنگ دیز پوڈ کاسٹ, اور ہارٹ بنا کے انہوں نے خراج تحسین پیش کیا. آگے لکھتے ہیں الحمد للہ دے آر بیک, اور دو کول ایموجیز جو ہیں وہ انہوں نے بھیجے ہیں. اس کے علاوہ جی کنزل ایمان 01 کا کہنا ہے کہ السلام علیکم, آئی ریئلی مسڈ دس پوڈ کاسٹ, آئی یوز ٹو لسن ٹو یو آل وائل ڈوئنگ مائی ورک ان دا لیب ہیئر, اینڈ سنس اٹ وازنٹ کمنگ اینی مور مائی ورک وازنٹ گوئنگ ویل, اینڈ ایوری تھنگ دیٹ آئی لرنڈ از مائی ٹریجر فرام دیز پوڈ کاسٹ, آئی پرے ٹو اللہ سبحانہ تعالیٰ ٹو بلیس یو آل اینڈ لیٹ اس بی اے پارٹ آف اٹ ون ڈے ان شاء اللہ. دا اونلی تھنگ وی کوڈ ڈو بینگ ہیئر فار انسٹنس واز بوائیکاٹنگ دیئر گڈز. Being a student in South Korea, we have an issue with halal food, especially near my school. We only had Subway, where we can eat vegetable sandwich or salad, but we aren't going there anymore. It might not be effective, but we still want to play our part aside, praying for my brothers and sisters in Palestine. Ya Allah, protect them all and guide us all. Jazakallah. So, ye South Korea se ji inka message aaya. Uske alawa, Hiba Ahmed 6380 keh rahi hai ki ji, it's good to have you guys back, especially in this time. Alhamdulillah. اور دعا کا ایموجی انہوں نے بھیجا ہے. لاسٹ ایک دو کامنٹس لے لیتے ہیں جی. بلاسم 110 کا کہنا ہے کہ ویلکم ویلکم ویلکم, تین دفعہ ویلکم کہا اور آگے لکھا کہ جی اے ویری وارم ویلکم چوتھی دفعہ ٹو یو ضیاء بھائی اینڈ دا ٹیم. آف کورس آفٹر سو لانگ واچنگ یور لیٹسٹ پوڈ کاسٹ اینڈ لسننگ ٹو یو گائز از اے گفٹ فار اس. جزاک اللہ خیر, الحمد للہ, آل دا بیسٹ وشز اینڈ گڈ لک. اور مومن الطاف کہہ رہی ہیں 7344 کے فائنلی موسٹ اویٹڈ وائسز. مقدس 55 وہ کہہ رہی ہیں اللہ مبارک, ویلکم بیک ضیاء بھائی, ہیپی ٹو سی یو اگین, آئی ایم اے فین آف یور پوڈ کاسٹ, آفٹر واچنگ یور پوڈ کاسٹ آئی فیل ویری گڈ اینڈ آئی have been saved from many sins. Don't know why, but after watching your podcast, a person is saved from many sins. This is the hidden truth. Alhamdulillah. Last but not least, Kaif Jamal 379 ka kehna hai ki, I got my heart beat again. अल्हम्दुलिल्लाह आगे लिखते हैं और तीन दिल बना के उन्होंने
हमारा दिल
जीत लिया. तो ये जी माशाल्लाह हमारे बाहरे आर्डेंट किस्म के फैंस और माशाल्लाह व्यूअर्स हैं जो कि बहुत सपोर्ट करते हैं. और ये मैंने लिटरली दिस इज जस्ट अ फ्यू कमेंट्स मैंने पढ़े, अंबार लगा हुआ है. एंड आई एम सॉरी कि मैं सबके कमेंट्स नहीं पढ़ सका, बट बहरहाल दिस इज द सिचुएशन के लोगों की मोहब्बत और प्यार है. प्लीज़ डू कीप सपोर्टिंग अस गाइस. इंशाल्लाह आज के हम इस पॉडकास्ट को यहीं पे रैप अप करते हैं इस दुआ और उम्मीद के साथ कि अल्लाह ताला हमारे फिलिस्तीनी बहन भाइयों पर रहम फरमाए और हमें एज ए मुस्लिम उम्मा हर किस्म के अंदरूनी और बैरूनी फितन से महफूज रखे. जाते जाते सिर्फ बात यही है कि अगर हम चाहते हैं कि अल्लाह ताला हमें कामयाबियाँ दे, अल्लाह ताला हमें हर किस्म की फितनों से महफूज रखे, तो हमें अल्लाह वाला बनना होगा. हमें अपना जो रिलेशनशिप है जो हमने अल्लाह से ख़राब किया हुआ है, इस रिलेशनशिप को रीबिल्ड करना होगा. और सबसे पहले मैं बाकियों को छोड़ूँ, मैं खुद स्टार्ट करूँ, अपने आप से स्टार्ट करूँ और फिर इंशाल्लाह हम उसको आगे लेके चलें. तो गाइस इंशाल्लाह आप लोगों से नेक्स्ट वीक मुलाकात होगी. आप सबका भी बहुत बहुत शुक्रिया, आप लोगों ने शिरकत की, ज्वाइन की और बहुत वैल्यूबल इंसाइट्स ऐड की आज के इस पर्टिकुलर पॉडकास्ट में. इंशाल्लाह उम्मीद है कि हम नेक्स्ट कुछ हमारे जो सेशंस होंगे उसमें अपने कुछ फिलिस्तीनी बहन भाइयों को भी शिरकत का मौका दें. विल ट्राई आवर लेवल बेस्ट. आप लोगों से हम पक्का वादा तो नहीं कर सकते, लेकिन कोशिश ज़रूर करेंगे कि अपनी पॉडकास्ट पे कुछ फिलिस्तीनी रिप्रेजेंटेशन भी लेके आए इंशाल्लाह, ताकि वो आपको बता सकें एग्जैक्टली कि इस वक्त गजा में क्या हो रहा है, व्हाट्स गोइंग ऑन, व्हाट्स द सिचुएशन ऑन ग्राउंड एंड हाउ कैन वी हेल्प इन द बेस्ट पॉसिबल वे. सो बहुत बहुत शुक्रिया जी आप सब लोगों का. इंशाल्लाह अगले हफ्ते तक के लिए हमें इजाज़त दीजिएगा. अपना बहुत बहुत ख्याल रखें. अनटिल देन, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू.